وقال الذين كفروا للذين آمنوا لو كان خيرا ما سبقونا إليه. اچھا اب کافر کیا کہتے تھے, اب وہاں تک وہ قرآن کی بات یہ ہو گئی, آگے اسی کی ایک کنٹینیوشن یعنی قرآن کے اوپر ایمان کی, کہ ایک کافروں کی بات کو کوٹ کیا گیا ہے کہ جو کافر ہیں انہوں نے کہا ان لوگوں سے جو ایمان لائے. اب ایمان لانے والے, تھوڑا سا اس کی بیک گراؤنڈ سمجھے کہ ایمان لانے والے لوگ کون تھے. ایمان لانے والے لوگ کوئی غلام تھے, کوئی غریب تھے, مسکین تھے, نادار تھے, یعنی ایسے بھی لوگ تھے جو مطلب عورتیں تھیں, لونڈیاں تھیں, یہ سب ایمان لے آئے تھے. اب کافروں نے کہا کہ اگر اس میں کوئی خیر ہوتی, کس میں؟ قرآن میں, اگر یہ بہت اچھا ہوتا تو یہ تھوڑی ہم سے سبقت لے جاتے, یہ اس کو ماننے میں ہم سے آگے تھوڑی بڑھ جاتے. تو یہ ایک پروپیگنڈا تھا نا. اگر قرآن سچی کتاب ہوتی, آپ کی تعلیم بڑی درست ہوتی, تو اس قوم کے اتنے اتنے بڑے سردار ہیں, اتنے اتنے بڑے سمجھدار لوگ ہیں, وہ بھلا پیچھے رہتے اور یہ لوگ آگے چلے جاتے. یہ جن کو نہ اتنے, جس کو ہم کہتے ہیں نعوذ باللہ, جو معاشرے کے اندر ایک لفظ بہت ہی برا لفظ ہے لیکن آپ کو سمجھانے کے لیے بتانا چاہتی ہوں, یہ کمی کمین سے لوگ یہ آگے بھلا چلے جاتے. یہ جو غلام ٹائپ کے لوگ ہیں, یہ جو اتنے کمزور لوگ ہیں, یہ اگر اتنی اچھی چیز ہوتی تو بھلا ہم اتنے بڑے بڑے سردار ہیں, ہم پیچھے رہتے اس سے. تو ہاں, اس میں ایک یہ بھی روایت آتی ہے, حضرت عمر کے پاس ایک لونڈی تھی زنیرا نامی, جو مسلمان ہو گئی تھی. تو حضرت عمر اس وقت مسلمان نہیں ہوئے تھے, تو وہ ان کو بہت زیادہ ان کے پر سختی کرتے تھے, مار پیٹ بھی کرتے تھے, دھمکاتے تھے اسلام کو چھوڑ دو. تو کافروں نے کہا کہ اگر یہ قرآن حق ہوتا تو بھلا عمر پہل کرتے, عمر اتنے سمجھدار آدمی ہیں, وہ پہل کرتے یا یہ لونڈی پہل کرتی, یا حقیر سی عورت ہے, یہ ہم سے بھلا آگے بڑھ جاتی. نہ سمجھ عورتیں ہیں, ان کو نہ کچھ پتہ ہے, نہ کچھ, ایسے جذبات میں آ کے بس اسلام اسلام رٹ لگائی ہوئی ہے. اور یہ کیونکہ عورتیں کافی اسلام کی طرف گئی تھیں, جیسے حضرت خدیجہ ہیں, حضرت سمیہ ہیں, اس طرح سے. تو وہ کہتے ہیں یہ نہ سمجھ عورتیں, ان کے نزدیک تو ویسے عورتوں کی کوئی عزت نہیں تھی, تو بھلا انہوں نے اختیار کرنا تھا. اور یہ ان غلاموں نے, کوئی صہیب ہیں, کوئی بلال ہیں, کوئی عمار ہیں, یہ غریب غریب لوگ, یہ بھلا ہم سے آگے چلے جاتے. ایک قبیلے بھی تھے بنو وفار اور اسلم, قبیلے کے لوگوں کو نا بہت سمجھدار سمجھا جاتا تھا. تو وہ کہتے تھے اگر اس قرآن میں کوئی خیر ہوتی تو بھلا ہم نہ ایمان لے آتے, اس میں ہم نہ قبول کر لیتے. بات وہی ہے نا کہ یعنی وہ یہ سمجھتے تھے کہ چونکہ ہم اتنے عزت والے ہیں, ہمارا اتنا بڑا مقام ہے, ہر خیر ہمارے تک پہنچی ہوئی ہے, تو اگر قرآن بھی کوئی اچھی چیز ہوتی تو ہم اس کو پہلے ایکسیپٹ کرتے, یہ تو ہم سے پہل نہ کرتے. سمجھ آ رہی ہے اب وہ بات؟ یہ تو یعنی وہ ایک بتانا چاہ رہے تھے یہ کوئی اتنی خاص چیز نہیں ہے, اور خاص چیز ہوتی تو ہم نہ لے لیتے. جیسے آج بھی آپ اس کو اس طرح سے ذرا سمجھیں, آج بھی کیا کہا جاتا ہے اس قسم کا پروپوگنڈا, کچھ آپ کو لگتا ہے؟ آج کہتے ہیں نا قرآن تو بس ان فارغ لوگوں کا کام, یہ غریب لوگ, جو بیک ورڈ لوگ, جس کو کچھ اور بےچارا یونیورسٹیوں کالجوں اور بڑے بڑے انگلش میڈیم سکولوں تک نہیں پہنچ سکتے, تو بےچارے ایسے ہی مدرسوں میں جا کے پڑھ وڑھ لیتے ہیں, اور بس اس طرح سے مولوی ٹائپ کے لوگ, یہ جو سوسائٹی کے لوور مڈل کلاس کے لوگ ہیں, یہ سب کچھ پڑھتے ہیں. اگر یہ اتنی کوئی سیکھنے سمجھنے کی ضرورت ہوتی اس کتاب کو, تو اتنے اتنے بھائی ہائیلی کوالیفائڈ لوگ بیٹھے ہوئے ہیں, اتنے بڑے بڑے سائنٹسٹ ہیں, اتنے فلاسفر ہیں, وہ کیا اس سے پیچھے رہتے؟ وہ سارے نہ پہل کرتے اس میں. اگر انہوں نے اس کو امپورٹنٹ نہیں سمجھا تو اس کا مطلب ہے اس کی ایسی اتنی بڑی کوئی ضرورت نہیں ہے اس کو سیکھنے کی. بھائی اس طرح بھائی اتنا ایسے شور مچایا ہوا, قرآن سیکھو, قرآن پڑھو, فلاں یہ وہ. بھائی یہ دیکھو اتنے کامیاب لوگ ہیں, اتنے سکسیسفل لوگ ہیں, انہوں نے کون سا پڑھا؟ تو اگر اتنی یہ بڑی ایسی چیز ہوتی, اتنی امپورٹنٹ چیز ہوتی, وہ اتنی عقل مند ہے, اتنے پی ایچ ڈی, اتنے فلاں ہیں, وہ نہ آگے آتے بھلا. اب دیکھیں یہ کتنا انسان کو واقعی ایسا حربہ ہے, ایسا ٹول ہے کہ بندہ ہاں واقعی لوگ اچھے بھلے لوگ سوچنے بیٹھ جاتے ہیں. ہاں واقعی اب کئی لوگ جیسے سوال کرتے ہیں بھائی یہ تو مطلب جو مشرک ہیں ان کے اندر اتنے اتنے پڑھے لکھے لوگ ہیں, بھلا ان کو نہیں سمجھ آتی کہ یہ شرک ہے؟ جب عقلیں ہی ماری گئی ہوں تو پھر کیا سمجھ آئے گی؟ تو یہ بھی اسی طرح ہم کہتے ہیں. ओ भाई, अगर ये इतना खास चीज होती तो सारे ही इसके पीछे भागते फिर। आजकल दीन की तरफ आने वाले लोग ही आप देखें कौन से हैं, शर पसंद से लोग हैं, एक्सट्रीमिस्ट से लोग हैं, या भाई गरीब गरूब जिनको कुछ नहीं और बेचारे पढ़ नहीं सकते तो वो इसको ले लेते हैं बस, या फारिग औरतें हैं बस घरों में बैठी हुई, चलो कोई और काम नहीं, उन्होंने कहा चलो यही पढ़ लें, अब और एक्टिविटी तो कोई है नहीं। तो सुबहान अल्लाह, जब हमारा ये मौकफ हो जाए ना अल्लाह के कलाम के लिए, वो इसीलिए आज हमारा हशर ये है, वो ही डगर है, वो 19-20 का फर्क के साथ हैं चीजें। मगर दे अगर आप देखें ना कुरान में अल्लाह ताला ने जो इनकी बातें बताई हैं ना, आज उनको आप 100% उसी तरह अपने माशरों में रख के देख सकते हैं, उसी तरह बातें भी वही हैं। आखिर दुश्मन तो नहीं ना बदला, जो शैतान है जो ये वसवसे डालता है, जो ये बातें जहनों में डालता है, वो तो वही है ना, वो तो बातें भी वही हैं आज भी। हम मॉडर्न एज में तो आ गए, 21वीं सदी में आ गए, लेकिन देखो हमारी बातों में फर्क ना आया। तो ये उनका गुमान था जिसकी वजह से वो सोचते थे कि हम बड़ी चीज हैं, तो हम इतनी बड़ी चीजें, अब तो नेक ही इतने हैं। जाहिर सी बात है उनके पास वो मुतवल्ली थे, आप देखे ना काबे के वो लोग, जाहिर है बड़े सरदार थे, काबे की मेंटेनेंस करना, काबे की चाबियां उनके पास थी, फिर हाजियों को वो पानी पिलाते थे, उनकी बड़ी खिदमत करते थे, बड़ा उनका मकाम था, लोग बड़ी उनको इज्जत से देखते थे, जैसे आज भी देखा जाता है उस तरफ के लोगों को काबे की इज्जत की वजह से। तो उस वक्त भी बहुत इज्जत दी जाती थी, हत्ता कि इनके काफिले कहीं जाते थे तो उनको लूटता कोई नहीं था, इसलिए नहीं लूटते थे कि वो कहते थे कि ये काबा के मुतवल्ली हैं, बहुत लोग इनकी इज्जत करते थे। तो ये अपने आप को इतनी बड़ी चीज समझने लगे कि हम तो इतने काबिले इज्जत लोग हैं, तो सब लोग हमारे मतलब इतनी हमारी तकरीम करते हैं, तो हम अगर इतनी ये बड़ी चीज होती तो हम भला आगे ना जाते। ये अब उनका गुमान था कि हम बड़ी इज्जत वाले हैं। बात तो वही है ना कि ये तो खुद ही समझा हुआ है ना कि इज्जत वाले हम हो गए, ये 2-4 काम करके हम बड़े ऊंचे पहुंच गए, और या हमारे पास कोई माल है या हमें लोग कोई बड़ी रिस्पेक्ट देते हैं तो हम बड़े ऊंचे हो गए। हालांकि ये तो अल्लाह जानता है कि किसका मकाम क्या है, खुद ही इस तकब्बुर में मुबतला है कि हम इतनी ऊंची चीज है, क्योंकि हम दुनियावी लिहाज से आगे हैं तो बाकी सारी नेमतें भी हमें ही मिलनी चाहिए, दीन की भी हमें ही मिलनी चाहिए। हालांकि दीन को हासिल करने का मयार ये नहीं है कि अगर आपके पास दौलत है या आपकी लोग रिस्पेक्ट करते हैं तो अल्लाह आपको दीन भी दे देगा, नहीं, ये जो दीन की दौलत है ना, इसको लेने के लिए तलब चाहिए, आपके अंदर डिजायर हो, आपके अंदर इसकी प्यास हो। ये नहीं है कि अल्लाह आपको ऐसी मुफ्ती में आपकी झोली में डाल देगा, जैसे दौलत आपको बिन मांगे मिल गई, शोहरत बिन मांगे मिल गई, लोगों से इज्जत बिन मांगे मिल गई, अल्लाह ने दे दी, अल्लाह की तकसीम है, जिसको चाहे अता करे, जिससे चाहे वापस ले ले। तो आपने सोचा कि दीन भी इसी तरह मिल जाएगा, ये नहीं इस तरह मिला करता, इसके लिए बड़ी दुआएं करनी पड़ती हैं, बड़ी तलब दिखानी पड़ती है, अल्लाह मुझे इसकी जरूरत है, तू मुझे इस काबिल बना दे, मैं तेरा कलाम समझ सकूं, या अल्लाह मैं तेरे तेरे दीन के ऊपर चल सकूं, मुझे अपना कुर्ब दे दे, मुझे हिदायत दे दे, इसको बहुत मांगे तो मिलता है इंसान को। इज़लम यहतदू बिही, और जबकि नहीं उन्होंने हिदायत पाई साथ इसके, फसा यकूलून हादा इफ्कुन कदीम, उन्होंने कहा ये तो इफ्क है, उन्होंने इसके साथ हिदायत नहीं पाई, इन्होंने बजाय इसके कि इसको लेते और से रहनुमाई लेते, उन्होंने कह दिया ये तो पुराना झूठ है। अच्छा ये भी एक बात उनके अपने ऊपर ही पलट गई ना, पुराना झूठ है, यानी पहले भी लोग यही झूठ बोला करते थे, अभी यही झूठ है, पहले भी लोग यही बातें बनाया करते थे, इसका मतलब है कि पहले पैगंबर भी यही कहा करते थे, मान तो गए ना। और मैंने कबली ही किताब मूसा इमाम व रहमा, और हालांकि इससे पहले मूसा अलैहिस्सलाम की भी तो किताब आई, वो भी इमाम थी और रहमत थी। किताबे मूसा का यहाँ पे जिक्र आया, किताबे ईसा का नहीं जिक्र आया, क्यों? इसलिए कि शरीयत जो थी ना वो तौरात में ही थी, इंजील में सिर्फ इखलाकी हिदायत थी, नसीहत थी, तौरात में जो कानून था शरीयत थी वो थी, तो उसको अल्लाह ताला ने इमाम बनाया था, रहमत बनाया था। इससे पहले कुरान से पहले कौन सी किताब थी हिदायत के लिए? तौरात। ये इस बात की दलील भी है कि ये कोई अनोखे रसूल नहीं है जो कि अल्लाह के कलाम को लोगों को सुना रहे हैं, बल्कि ये पहले भी पैगंबरों के ऊपर इस तरह से किताबें आती रही हैं। اللہ تعالیٰ نے فرمایا کہ وہ بھی رہنما تھی. اچھا آپ یہ بتائیں جو کتاب ہوتی ہے وہ رہنما کیسے ہوتی ہے؟ امام کا مطلب یہاں پہ ہدایت ہی ہے, ہدایت کی جگہ پہ امام کا لفظ آ گیا. کیسے ہوتی ہے امام؟ اس کا مطلب ہے امام, جب آپ لفظ, اچھا مسجد کے امام کو امیجن کر لیں پھر آپ کو سب بات سمجھ آ جائے گی. مسجد کے امام کو آپ کیا کرتے ہیں؟ فالو کرتے جاتے نا, رکوع میں جاتے رکوع میں چلے گئے, سجدے میں جاتے سجدے میں چلے گئے, چاہے انہوں نے چھوٹا سجدہ کیا لمبا سجدہ کیا, آپ ویسے ویسے ایگزیکٹ پیچھے پیچھے کرتے ہیں. یہ نہیں کہتے کہ ابھی نہیں مجھے اور لمبا سجدہ کرنا ہے یہ تو اٹھ ہی گئے, نہیں ابھی تو میری صورت مکمل نہیں ہوئی میں نے نہیں رکوع میں جانا, کبھی کہتے ہیں؟ بالکل فالو کرنے لگتے ہیں سیم ایگزیکٹ. کتاب کو امام ماننا ہے ہم نے کہ ہم اس کو بالکل ویسے کے ویسے فالو کریں جیسے یہ کہہ رہی ہے, اس کو تو نہیں امام بناتے. جبکہ کتاب امام ہے, جیسے چلائے ویسے چلنا ہے, جیسے کہے ویسے کرنا ہے, تب آپ نے اس کو امام مانا. اور رحمت ہے, اللہ نے رحمت کے طور پہ بھیجا ہی بھائی, یہ کسی کے لیے مشقت نہیں ہے, یہ مصیبت نہیں ہے, اس کو مصیبت نہ سمجھو. ہائے مصیبت یہ کرنا پڑ گیا, ہائے مصیبت اس کو پڑھنا پڑ گیا, ہائے مصیبت اس کو یہ, ہائے مصیبت کلاس, ہائے مصیبت فلاں. کیوں؟ یہ کتاب تو مشقت نہیں ہے, اللہ نے تو رحمت بنا کے بھیجی ہے. ہم اس کو رحمت اتنی دیر ہی سمجھتے ہیں کہ بس ہمارے گھر میں برکتیں ہو جائیں, رحمت ہو جائے, ایک آدھ درس ہو جائے تو رحمت ہو گئی بس. اس کتاب کو گھروں میں زندہ کریں گے تو رحمت آئے گی. اس سے پہلے موسیٰ علیہ السلام کی کتاب تھی جو امام اور رحمت تھی. اور کیا؟ وَهَذَا كِتَابُ مُصَدِّقٌ لِسَانًا عَرَبِيًّا, اور یہ جو کتاب ہے یہ تصدیق کرنے والی ہے, یہ اس کو ویریفائی کرتی ہے کہ وہ کتاب سچی کتاب تھی, وہ کتاب اللہ کی طرف سے تھی. اور کس زبان میں ہے؟ عربی زبان میں. لِيُنذِرَ الَّذِينَ ظَلَمُوا, تاکہ یہ ان لوگوں کو ڈرا دے, ان لوگوں کو وارن کر دے جنہوں نے ظلم کیا. وَبُشْرَى لِلْمُحْسِنِينَ, اور اس میں خوشخبری ہے نیکوکاروں کے لیے. محسنین کون ہوتے ہیں؟ محسن وہ ہے جو ہر کام احسان کے لیول پہ کرے, ہر کام ایکسلنس کے لیول پہ کرے, خوبصورتی سے کرے. یعنی آپ صلی اللہ علیہ وسلم نے تو ایون یہاں تک کہ جانور کے ذبح کرنے میں بھی فرمایا کہ اس کے ساتھ بھی احسان کرو. اس کے ساتھ احسان کیا ہوگا؟ کہ چھری کو تیز کر لو, یا نہ ہوگا خراب چھری کے ساتھ اس کو ذبح کرو تو اس کو تکلیف ہو, اس میں بھی خوبی پیدا کرو. یعنی ہر کام میں اپنے, نماز ہے تو اس کو ایسے پڑھو جیسے تم اللہ کو دیکھ رہے ہو. اگر اتنا نہیں کر سکتے, اتنی تمہارا امیجنیشن یہ نہیں ہو سکتی کہ اللہ کو میں دیکھ رہی ہوں, تو کم از کم یہ ضرور سوچو کہ اللہ مجھے دیکھ رہا, یہ احسان کا لیول ہے. تو کتنی اچھی نماز ہو جائے گی پھر. تو ہر چیز میں ایکسلنس کے لیول پہ جو کام کرتے ہیں نا, ہر نیکی کو بیسٹ طریقے سے کرنا, سر سے اتارنے والی نہیں, مارے باندھے کی نہیں, مصیبت سمجھ کے نہیں, ایکسیلنس کے لیول پہ. اگر آپ یہ پڑھ رہے ہیں قرآن, اس کو بھی ایکسیلنس کے لیول پہ پڑھیں. وقت تو لگا ہی رہے ہیں نا, کیوں نہیں اس کے اندر محنت کر کے اس لیول پہ پہنچتے کہ میں اس کو بھی بیسٹ لیول پہ. اب آپ دیکھیں, آپ تیار ہونے لگتے ہیں تو آپ کیا چاہتی ہیں؟ کہ میرے کپڑے بیسٹ ہوں, میک اپ بیسٹ ہو, جیولری بیسٹ ہو. اس میں تو کہیں کمپرومائز نہیں ہوتا کہ چلو کوئی بھی کپڑے پہن لوں, چلو کوئی نہیں کوئی بات نہیں, پہنی نہیں پہنی جیولری فرق کیا پڑتا ہے, اچھا میک اپ جیسا مرضی ہو جائے پھر کیا ہوا. اس میں تو کبھی نہیں کمپرومائز کرتے, اس میں چاہتے ہیں بیسٹ. لیکن نیکی میں کیوں چاہتے ہیں کہ بس پیچھے پیچھے چھوٹا چھوٹا کر لیا, تھوڑا تھوڑا کر لیا, کر بھی لیا نہیں بھی کیا, نہ کرنے والوں میں ہے نہ کرنے والے. ایک قدم آگے ہوتے ہیں تو دو پیچھے ہو جاتے ہیں, پھر ایک قدم آگے ہوتے ہیں تو پھر تین پیچھے ہو جاتے ہیں. یہ کون سا نیکی کرنے کا طریقہ؟ اس کو ایکسیلنس کے لیول پہ کریں. کر ہی رہے نیکی تو اللہ کے لیے ایسے کریں کہ جو واقعی بیوٹیفل ہو, کیونکہ اللہ کے لیے ہے وہ. جیسے میں نے آپ کو پہلے بھی ایک دفعہ یہ بات بتائی تھی کہ ایک کہانی ہے کہ ایک آدمی حجامت کرانے گیا, تو اس نے اس کو کہا حجام کو کہ اللہ کی خاطر میری حجامت کرو. تو اس نے کہا اچھا, تو اس نے اس کو بٹھایا بڑی محبت کے ساتھ, بڑی اس کی اچھی طریقے سے حجامت کی, بہت پیار سے بڑے اسے. تو उसने कहा कि ऐसा तुमने क्यों किया, इतनी ज्यादा मेरी आओ भगत के साथ इतने एहतमाम के साथ की। उसने कहा बाकी लोगों के मैं पैसों के लिए करता हूँ हजामत, तुम्हारी अल्लाह की खातिर की, तो इसलिए मैंने बेहतरीन तरीके से ये काम किया। वो जो अल्लाह की खातिर काम हो वो बेस्ट होना चाहिए, और अल्लाह की खातिर काम जो है वो बस थोड़े थोड़े ऐसे ही वैसे बस नाम के हो जाए, बस नाम ये हो जाए कि मैंने नमाज पढ़ ली, बस नाम ये हो जाए कि मैं क्लास लेती हूँ कुरान की, बस नाम ये हो जाए कि मैं ये करती हूँ, बस आगे एक्सीलेंस के लेवल पे पहुंचने का कोई शौक नहीं है कि मैं किस तरह इसको बेस्ट बना लूं, बेहतरीन अपनी तरह से कोई भी बेहतरीन कर लूं, अल्लाह आगे तू कबूल करने वाला, उसमें पीछे पीछे रहने वालों में बस सिर्फ नाम ठप्पा लगवाना चाहते हैं कि ठप्पा लग जाए कि मैं भी शामिल थी। तो लेकिन बुशरा उनके लिए है, खुशखबरी उनके लिए है जो एहसान के लेवल पे काम करने वाले हैं, जो अल्लाह के लिए जब काम करें तो वो उसको इतने बेहतरीन लेवल पे करें, छोटा मोटा नहीं। आप देखिए, आप एक पानी ही मंगवाए, बच्चे को कहें पानी लेकर आए, तो एक है कि वो लेकर आए पानी हाथों से बह रहा है, ग्लास के बाहर पानी लगा हुआ है और ऐसे ही लाके आपके आगे रख कर दे। दूसरा ये तरीका हो सकता है कि खूबसूरती के साथ ट्रे में रखा, अच्छे तरीके से रखा, बेहतरीन ग्लास इस्तेमाल किया, आपके आगे लेकर आया, आपको किससे ज्यादा खुशी होगी। अपने लिए हम सारे चाहते हैं कि हमारे लिए बहुत ही बेहतमाम और बेहतरीन तौर पे काम किए जाए, अल्लाह ताला के आगे तो जैसी तैसी भी नमाजें रख लो, जैसे तैसे वो तो कबूल कर ही लेना, ये नहीं हमारा बड़ा एहसान कि हम कर रहे हैं, ये तो हमारी सोच है, अल्लाह ताला को तो जैसा तैसा भी दे दें, हमारे लिए बस सारा कुछ अच्छा हो। नहीं, अल्लाह के सामने जो चीज हम पेश करें, जो अमल पेश करें, अपनी पूरी मेहनत से कर लें, आगे अल्लाह ताला से दुआ करें कि अल्लाह इसको कबूल कर लेना, हमने अपनी पूरी मेहनत लगा ली। तो ये जो है ये कुरान तस्दीक करता है तौरात की, तौरात में जो बातें आई हैं, तौरात की तहरीफ हो गई ना, आपको पता है बाद में उसमें चेंजेस आ गए, तो जो उसमें सही बातें थी इसने उनको वेरीफाई कर दिया और हमेशा के लिए सेव कर लिया, महफूज कर लिया, अब नहीं चेंज हो सकती। उसकी जो सही बातें थी उसको भी अगर चेक करना तो कुरान से कर सकते हैं, कौन कौन सी बातें उसमें ठीक है और कौन सी हैं जो चेंज हुई हैं। अगली आयत जो है इसी से मिलती जुलती आयत, अल्हम्दुलिल्लाह हम सूरह हामीम सजदा में पढ़ चुके हैं, इन्नल्लज़ीन क़ालू रब्बुनल्लाह, बेशक वो लोग जिन्होंने कहा हमारा रब अल्लाह है, थुम्मा इस्तक़ामू, फिर सिर्फ कहा ही नहीं उस पे जमे भी रहे, फला खौफुन अलैहिम वला हुम यहज़नून, उनके लिए ना कोई खौफ होगा और ना कोई गम होगा, उलाइका असहाबुल जन्ना, यही जन्नत वाले हैं, खालिदीन फीहा, इसमें हमेशा रहने वाले हैं, जज़ा अम बिमा कानू यामलून, ये बदला है इस वजह से कि वो जो अमल किया करते थे। और हमने रब का मतलब वहां पे भी देखा था, आज दोबारा हम इसको एक दफा रिवाइज कर लेते हैं, रब क्या है, क्योंकि ये कहना रब्बुनल्लाह कोई छोटी बात नहीं है। रब वो जात है जो मालिक है, एक माना नहीं है रब का, मालिक है, जो निगहदाश्त करता है, जो पालता है बढ़ाता है, हम पालने वाला कहते हैं ना, पालता है बढ़ाता है परवरिश करता है, जो तरबियत करता है, जो इंसान की खबरगीरी करता है, जो उसकी निगहबानी करता है, टेक केयर करता है, जो उसका हाकिम है, जो उसके लिए प्लानिंग करता है, जो आहिस्ता आहिस्ता नशो नुमा देता है, जो इंसान का कफील है, उसको खिलाने वाला है, जो उसका जिम्मेदार है, उसका रिस्पॉन्सिबल है, जो उसका रहनुमा है, जो उसको जमा करने वाला है, इस सारे माने इसके अंदर है रब के अंदर। रब को छोटे देखने में एक रा बा दो लेटर्स हैं, लेकिन इसके अंदर कितना कुछ है, चीदा चीदा माना देखें तो मालिक, तरबियत करने वाला, देखभाल करना, संभालना, फिर बढ़ाना, फिर इकट्ठा करना, जमा करना, फिर जिम्मेदारी उठाना किसी की, किफालत की जिम्मेदारी उठा लेना, फिर किसी कौम को चलाना या उनका कायद बनना, फिर उसका मतलब मालिक होना, ये सारे उसके माने हैं ना। तो जब हम कहते हैं रब्बुनल्लाह, یا اللہ ربنا، ٹھیک ہے؟ تو ہم کیا کہہ رہے ہیں، ایک ایک معنوں کو لیں آپ، کیا کہہ رہے ہیں؟ اب رب کو نہیں، اب ایک ایک معنی کو اس کے اندر رکھیں. اللہ میرا مالک ہے، اللہ تعالی میرا ذمہ دار ہے، میری کفالت کی ذمہ داری اللہ پہ ہے، اللہ تعالیٰ میری تربیت کرنے والا ہے، میری دیکھ بھال کرنے والا ہے، مجھے سنبھالنے والا ہے، اللہ ہی مجھے بڑھانے والا ہے، وہی میری نگہبانی کرنے والا ہے، وہی میرا مالک، مالک اونر، اونر ہے، اونر، اس لیے اونر کہہ رہی ہوں کہ مالک بار بار سن سن کے شاید ہمیں نہیں، اونر ہے میرا. اچھا میرا بھی کوئی اونر ہے؟ ہم تو سوچتے ہیں ہم آزاد ہی ہیں، ہے نا، ہم ہر چیز کو تو سمجھتے ہیں کہ اس کا اونر کون ہے، اور اس گھر کا اونر کون ہے، گاڑی کا اونر کون ہے، اس کی میں اونر ہوں. میرا کوئی اونر ہے؟ میرا بھی کوئی اونر ہے، اس کا مطلب میں بھی ایسے ہی فارغ نہیں ہوں، میں بھی کسی کی ملکیت میں ہوں، اور کوئی مجھے چلانے والا بھی ہے، قائد ہے، کوئی میرا گائیڈ بھی ہے، تو گائیڈ کے پیچھے تو چلا جاتا ہے. کوئی نئی جگہ پہ آپ جائیں، آپ کو کوئی گائیڈ یعنی آپ اس کو ہائر کرتے ہیں، تو اس کے بعد آپ کیا کرتے ہیں، اسی کو بس فالو کرتے رہتے ہیں، کہتے ہیں ہمیں تو کچھ پتہ نہیں بھائی جہاں پہ ہمارا گائیڈ لے جائے گا. اس کو اللہ کو واقعی گائیڈ سمجھتے ہیں، اپنا اونر سمجھتے ہیں، یہ سمجھتے ہیں کہ وہ میری پرورش کرنے والا ہے، یہ سمجھتے ہیں وہ میری ٹیک کیئر کرنے والا ہے. اچھا اگر وہ ٹیک کیئر کرنے والا ہے، پھر دوسروں کے پاس کیوں جاتے ہیں، وہاں پہ جا کے کیوں جھکتے ہیں، دوسروں سے کیوں مانگتے ہیں؟ اگر وہ میرا ذمہ دار ہے، وہ رسپانسبل ہے، اس کے اوپر میری رسپانسبلٹی ہے، جب میں نے سمجھ لیا کہ میری رسپانسبلٹی اس کے پاس ہے، تو پھر تو مجھے اپنی ہر ضرورت اسی کے سامنے رکھنی چاہیے، کسی کی طرف دیکھنا ہی نہیں چاہیے کہ یہ میری ضرورت پوری کرے گا، وہاں سے پوری ہوگی، وہ نہ ناراض ہو جائے، وہ نہ ہو جائے، کیونکہ اگر وہ روٹ گیا تو پھر میری ضرورت کہاں سے پوری ہوگی، اور وہ نہیں مجھے کھلائے گا تو پھر مجھے کون کھلائے گا، فلانے کی ناراضگی بھی دیکھوں، اس کا بھی منہ دیکھوں، پھر تو دیکھنے کی ضرورت ہی نہیں، پھر تو ایک اللہ کی طرف ہی دیکھیں، وہ جو ذمہ دار ہے. جیسے بچے کی ذمہ دار ماں ہوتی ہے، ایک بچے کو تو یہ بات سمجھ آتی ہے کہ 10 عورتیں بیٹھی ہوئی، اس میں سے یہ میری ماں ہے، یہ میرے کھلانے کی ذمہ دار ہے، یہ مجھے پہنانے کی ذمہ دار ہے، یہ میری اور کوئی تکلیف ہے تو اس کو دور کرنے کے لیے یہ میری ذمہ دار ہے، بچہ یہی سمجھتا ہے، وہ بھاگ کے ماں کے پاس جاتا ہے، وہ اور عورتوں کو تو نہیں کہتا کہ آپ مجھے کھلائیں پلائیں، آپ مجھے کچھ پہنائیں، آپ مجھے دیکھیں کہ مجھے یہ درد ہو رہی ہے، کچھ نہیں، ان کے آگے کچھ نہیں بولتا، ماں کو جا کے کہتا ہے. اتنے سے بچے کو تو یہ بات سمجھ ہے، ہم کہتے ہیں ہمارا رب اللہ ہے، تو ہمیں یہ سمجھ نہیں ہے کہ ہمیں کس کے پاس بھاگ کے جانا ہے، کس کے اوپر بھروسہ کرنا ہے. بچے کو پتا ہے میں نے ماں کے اوپر بھروسہ کرنا ہے، وہ ٹرسٹ کرتا ہے اپنی ماں کو، اب چاہے ماں کتنی کوری جاہل ہی کیوں نہ ہو، وہ اس کو یہ لگتا ہے کہ یہ بس ماں ہی ہے جو سب کرے گی، حالانکہ ہاتھ میں کچھ نہیں ہوتا ماں کے. اور ہم یہ سب یقین کرتے ہیں کہ ہمارے اللہ کے پاس ہر چیز، ان اللہ علی کل شئین قدیر، ہر چیز پہ قدرت رکھتا ہے. یہ سارے ہم بڑے شوق سے کہتے ہیں، سب کو یہ بات یعنی رٹی بھی ہوئی ہے، ان اللہ علی کل شئین قدیر، پھر بھی ہم یہ نہیں سمجھتے کہ وہ قادر ہے کہ وہ ہمیں کھلائے، وہ قادر ہے کہ ہمیں پلائے، وہ قادر ہے کہ ہماری ضروریات پوری کرے، وہ قادر ہے کہ ہماری بیماری کو دور کرے، وہ قادر ہے کہ ہماری مشکلیں آسان کرے. ہم بھاگ بھاگ کے اس کے پاس تو نہیں جاتے، ہم کہتے ہیں کمپنی کھلاتی ہے، وہ فلانا ہے، وہ اس کی وجہ سے میرا بزنس چلتا ہے، وہ فلانا ہو تو پھر میں کھاؤں گی کہاں سے، اچھا فلانا ہو تو پھر میری یہ ضرورت کون پوری کرے گا، اس کی وجہ سے میری ضرورتیں پوری ہوتی ہیں، اور فلاں نہ ہو تو پھر میری بیماری کون دور کرے گا. تو یہ جو ہے نا ربن اللہ کہنا، یہ کوئی آسان بات نہیں، چھوٹی بات نہیں ہے، اور یاد رکھیں یہ ایسی بات ہے جس کو سیکھنا پڑے گا ہم سب کو، ہم اس کو سیکھیں، وی ہیو ٹو لرن اٹ. ہر دفعہ جب کوئی سچویشن سامنے آئے نا تو کہیں ربن اللہ، میرا ذمہ دار تو اللہ ہے، میں کیوں دوسروں کے پیچھے ایسے ہی ہلکان ہوتی پھر رہی ہوں، ربنا اللہ، ہمارا رب اللہ ہے، میں اس کے پاس ہی بھاگ کے جاؤں، وہ میرا ذمہ دار ہے، اس نے میری ذمہ داری لی ہوئی ہے، جس نے جو ذمہ داری لے لیتا ہے اب اس کو جا کے پوچھتے ہیں نا کہ بھئی دیکھیں آپ کے پر یہ میری ذمہ داری ہے، کھلانے کی ذمہ داری اس نے لی ہے، پروان چڑھانے کی ذمہ داری اس نے لی ہے، फिर क्यों दूसरों से मांगते हो और उन पर ही भरोसा करते हो, उनके आगे गिरे पड़ते हो, उनके आगे हाथ बांध के खड़े होते हो। ये समझने की जरूरत है, रब कहना अल्लाह को बहुत बड़ी बात है। इसीलिए तो फरमाया जिसने कह दिया रब्बुन अल्लाह। अब ये नहीं कि हमारी तरह मजमू से कह दिया हाँ हमारा रब अल्लाह है, तो कौन सी इतनी मुश्किल बात है ये कहनी। फिर तो सारे ही कह देंगे रब्बुन अल्लाह सुमस्ता काम हो, फिर बस सारी जिंदगी यही कहते रहे, तो फिर उसको तो कोई खौफ और गम ही नहीं, भाई आसानी हमारा तो मामला हो गया, फिर तो सस्ते में छूट गए। ये इतनी आसान बात नहीं है। एक एक इस माने को रखें अपनी जिंदगी में और सोचें, क्या मैं अपनी हाजतें पूरी करने वाला अपने अल्लाह को समझती हूं कि अल्लाह रब तू है, पालता तू है, तेरे अलावा मेरी जरूरतों को पूरी करने वाला कोई है ही नहीं, अल्लाह मेरा मालिक तू है। जब वो ओनर उसको आपने मान लिया तो आप तो किसी के को बिलोंग करते, किसी को किसी की मिल्कियत हैं, फिर आपकी क्या समझ और अकल और मर्जियां आपकी कहां से आ गई? वो मर्जी तो आपकी खत्म हो गई, आपका तो कोई ओनर है भाई। तो आप मुझे बताएं जिसका कोई ओनर होता है वो कोई आजाद है? वो तो गुलाम हो गया। आपने तो रब्बुन अल्लाह कहा हुआ, फिर किधर से अपनी रस्सियां तोड़ाते भाग रहे हैं इधर उधर? आप तो बंदे में हैं, आपका तो कोई मालिक है। फिर इस पे इस्तकामत की, हमेशा इस पे कायम रहे। अच्छा, इसके ऊपर एक लेक्चर भी है, अल्लाह हमारा रब या इस तरह से नाम से, तो आप इंशाल्लाह वो सुन लीजिएगा, क्योंकि इसकी बहुत डिटेल है, हम उसमें नहीं अभी जा सकते। तो आपका होमवर्क है कि आपने वो सुनना है, ठीक है? तो जब हमने कह दिया कि अल्लाह हमारा रब है, तो फिर अल्लाह से मदद मांगनी है, उसी के आगे हाथ उठाने हैं, उसी के आगे माथे को झुकाना है, उसी से गाइडेंस लेनी है। लाइफस्टाइल कहां से लेना है? लोगों के मशवरों से नहीं लेना। आप क्या मशवरा देती हैं जी? आप क्या इसके बारे में कहती हैं? उससे पूछ लूं, उससे पूछ लूं, उसकी भी मर्जी है कि नहीं? अपना लाइफस्टाइल अल्लाह से लें, फिर छोटी से छोटी बात, बड़ी से बड़ी चीज, उसमें अल्लाह से ही गाइडेंस लेनी है, उसको अपना गाइड मान लिया, फिर इंसान जीता अल्लाह के लिए और मरता भी उसी के लिए। इंसान की जिंदगी बदल जाती है जो अल्लाह को अपना रब बना लेता है, नया इंसान बन जाता है, उसका खाना पीना उठना बैठना चलना फिरना कमाइयां सब मामलात ही बदल जाते हैं, सोच का रुख बदल जाता है। सबसे पहली चेंज जो आती है ना, वो थिंकिंग में होती है। जब इंसान रब्बुल अल्लाह कहता है ना, उसकी थिंकिंग बदल जाती है। तो हम इसीलिए तो कहते हैं कि हमने नहीं कहना, क्योंकि वाकई अगर ये कहा ना फिर जिंदगी बदल जाती, फिर दुनिया में जी कैसे लगेगा अगर इस तरफ आ गए? क्योंकि जिसने रब्बुन अल्लाह कह दिया, उसका तो महवर और मकसद सेंटर उसका घर नहीं रहेगा, फिर बिजनेस नहीं रहेगा, शॉपिंग नहीं रहेगी, बच्चे नहीं रहेंगे, जॉब वगैरह नहीं रहेगी, उसकी जिंदगी का सेंटर रब की जात है जिसके गिर्द उसकी जिंदगी घूमती है। अभी तो कोई औरों के गिर्द घूम रही ना, किसी की बच्चों के गिर्द घूम रही है, किसी की घर के गिर्द घूम रही है, किसी की बिजनेस के, किसी की जॉब के, तो ठीक है वो सारे सब जरूरियात हैं और उनको पूरी करना है, वो आपके फराइज हैं, मगर सोच में फर्क आ जाता है। बच्चों की फिर इंसान टेक केयर भी करता है तो क्या सोच के, ये मेरे रब की अमानत है, इस अमानत का मैंने हक अदा करना है, ये मेरा घर है ना, तो ये मेरे रब की दीवी नेमत है, इस नेमत का मैंने शुक्र अदा करना है। घर का ही नहीं होके रह जाना कि मैं घर की गुलाम बन जाऊं, और ये मेरा बिजनेस है, इससे भी अल्लाह ताला ने मेरी मोहताजी को दूर किया, मैं लोगों के आगे हाथ ना फैलाऊं, ये भी अल्लाह की तरफ से मेरी ऊपर नेमत है। तो फिर वो इंसान अल्लाह का होके रहता है, फिर इन चीजों का नहीं हो जाता। और दूसरी उसके अंदर जो चेंज आती है, अगर आपने चेक करना है कि आपने जो कहा रब्बुन अल्लाह क्या वाकई कहा भी हुआ या नहीं, तो दूसरी चेंज जो आपके अंदर आएगी ना, वो आपकी बातों में आएगी, कि आप बातें इंसान की रब की यादों का अक्स बन जाती हैं। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था, मेरी खामोशी गौर व फिक्र की खामोशी है, या अल्लाह मेरी खामोशी कैसी हो? गौर व फिक्र की खामोशी, और मेरी गुफ्तगु जिक्र इलाही की गुफ्तगु हो, कि अल्लाह की याद जुबान पे रहे, रब की बड़ाई बयान करने वाला हो जाए, क्योंकि उसके पास इसके अलावा बातें करने का वो ज्यादा टॉपिक भी नहीं होते और वक्त भी नहीं होता, फिर वो जहां बैठे वहां पे रब की बात करेगा, और ऐसे रात को देख के फिर रब की याद आती है। वो गालिब का वो एक है क्या मिसरा, गालिब नदीमे दोस्त से आती है बुए दोस्त, कि दोस्त से ही पता चलता है ना कि इसका ताल्लुक कहाँ पे है, ये किधर अटका हुआ है। तो जो रब्बुन अल्लाह कहने वाला ना, उसकी हर बात में रब की याद झलकती है, वो रब वाला है ना, वो रब की ही बात करता है, वो और किस्सों में नहीं उलझा रहता। हम चेक करें हमारी बातें किसकी होती हैं। साहबा कराम तो एक दूसरे से कहा करते थे, आओ एक घड़ी के लिए ईमान ले आए, उनकी ये घड़ियां खत्म ही नहीं होती थी रब की बातों की, आओ एक घड़ी के लिए ईमान ले आए, रब की याद ताजा यानी कर ले। तो ऐसे बंदे को कहाँ फिर फुर्सत है कि वो ताने दे, वो बदतमीजियां करे, बदजुबानियां करे, बड़ों से बदलिहाजियां करे, लगवियात में पड़ा रहे, फजूल बातें सारा दिन करता रहे, उसके पास कहाँ फुर्सत है। रब्बुन अल्लाह कहने वाला कितना मुबारकबाद का मुस्तहिक है, उसने तो अपनी जिंदगी बचा ली। फिर उसको ऐसे लोगों से भी मोहब्बत हो जाती है जो रब से मोहब्बत करते हैं, फिर वो रब के लिए कुछ करना चाहता है, उसकी खातिर जीना चाहता है, फिर वो रब की नाराजगी से भी डरने लगता है, कहीं मेरा रब मुझसे रूठ ना जाए, कहीं वो मुझसे नाराज ना हो जाए, भाई सारे काम तो उसके हाथ में, उसको कैसे नाराज करूं। आप अपने बॉस को तो नाराज करते नहीं, जिसके पास क्या है, कुछ भी नहीं उसके हाथ में, ना आपका रिस्क रोटी उसके हाथ में है, ना कुछ है, ना आपकी सेहत, ना आपकी जिंदगी, कुछ भी नहीं उसके हाथ में, फिर भी आप कितना डरते हैं नाराज ना हो जाए बॉस। तो रब जिसने रब मान लिया ना, उसको उसको तो पता है मेरा सब कुछ ही इसके हाथ में, मेरा तो मालिक ही है, मैं कैसे अफोर्ड कर सकती हूँ कि ये मुझसे नाराज हो जाए। तो फिर जाहिर सी बात है वो तो हर वक्त डर डर के चलेगा, अरे कहीं अल्लाह ना नाराज हो जाए। फिर वो चाहेगा कि रब की खातिर मैं कोई कुछ कारनामा कर, कोई काम करके दिखाऊं। फिर उसकी दुआएं ये होंगी, अल्लाह मेरे जरिए से कोई दीन की खिदमत ले ले, कुछ कबूल कर ले मेरे जरिए। फिर वो बड़ी से बड़ी तकलीफ भी आ जाए ना उसके दिल में, फिर ये नहीं आएगा कि ये क्या हो गया, और शिकवे और शिकायतें, और ये फिर वो रब की तकदीर पे राजी होगा, मेरा मालिक है वो जो चाहे करे, रदीतु बिल्लाह रब्बन। तो रब्बुन अल्लाह कहना बहुत बड़ी बात है। फिर ऐसे इंसान को ना नबियों की जिंदगी और उनके फुटस्टेप्स पे चलना वो पसंद आ जाता है। जो काम लोगों को मुश्किल लगता है ना, वो कहता है नहीं, मेरा मेरा ड्रीम ही है कि मैं नबियों की फुटस्टेप्स पे चलूं। देखें रब्बुन अल्लाह कहना इंसान वो कहां से कहां ले जाता है। फिर वो इंसान उसका लाइफ स्टाइल चेंज हो जाता है, जुबानी सिर्फ बातें नहीं होती, उसकी जिंदगी बदल जाती है, खुदा रुखी जिंदगी होती है। तो ऐसा इंसान फिर आप देखें जब इस्तकामत से इस पे जमा रहता है हमेशा, तो इसीलिए तो फिर ततनज़्ज़लु अलैहिमुल मलाइका, तो उसके ऊपर तो फरिश्ते भी उतरते हैं, फरिश्ते उसके दोस्त बन जाते हैं। फिर कहते हैं अल्लाह तखाफु वला तहज़नु, तुम डरना नहीं, गम ना करना, हम तो तुम्हारे साथ हैं। अबशिरु बिल जन्नत अल्लती कुंतुम तुअदून, तुम बशारत सुनो उस जन्नत की जिसका तुम वादा दिए गए, तुम ना डरो, तुम गम ना करो। कहीं इंसान टूटने लगता है, कहीं इंसान पीछे होने लगता है, ये साथी आ जाते हैं। तो लेकिन इस्तकामत भी हो, इस्तकामत इसके ऊपर आप जम जाना, साबित कदमी। आप मक्का का माहौल देखें, हर घर में किसी को जंजीरों में बांधा हुआ है, किसी को तपती रेत पे लिटाया जा रहा है, किसी को बुरा भला कहा जा रहा है, किसी को मारा जा रहा है, किसी को गर्म सलाखों से दागा जा रहा है, किसी को लालच लालच दिया जा रहा है, किसी को अंगारों पे लिटाया जा रहा है। मगर इस तकामत ऐसी थी कि टस से मस नहीं होते थे कि बिलाल रजी अल्लाह तआला अन्हु अहद अहद करते रहे। लेकिन एक लम्हे के लिए भी लग्जिश नहीं आई उनके ईमान में। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बहुत से लोगों ने अल्लाह को अपना रब कहा मगर उनमें से अक्सर काफिर हुए, अक्सर काफिर हो गए। साबित कदम तो वही रहता है ना जो मरते दम तक इस अकीदे पे रहा। कह देना आसान है, उसको निभाना मुश्किल है कि इंसान सारी जिंदगी हर सिचुएशन में इसी बात पे रहे। कुछ लोग सोचते हैं कि बस मुसल्ले पे खड़े हो गए उतनी देर के लिए तो अल्लाह हमारा रब है, जूं ही मुसल्ले से उठे फिर अब मैं जैसी मर्जी जिंदगी गुजारूं, अब मुझे कौन मना करेगा। یا رمضان کے رمضان تو میں بڑی اچھی مسلمان ہو گئی، اس کے بعد خدا حافظ ہے اسلام کو بھی، اس کے بعد اپنی اپنی کرو جو دل چاہتا ہے. تو یہ تو نہیں ہوتی استقامت. بات سوچتے ہیں بس جب کوئی درس سن لیا، کوئی بات سن لی، اس وقت تو بہت ایک دم جوش آ گیا، بڑے بڑے پلان کر لیے، یہ کر لیے، وہ کریں گے، ہم ایسے کریں گے. اس کے بعد کیا، اگلے دن سارا جوش ٹھنڈا ہو گیا، سب چھوڑ کے بھاگ گئے. یہ تو استقامت نہیں ہے. بات سمجھتے ہیں قرآن پاک کو ایک دفعہ پڑھ لیا بس، اب ہم اتنے لرنڈ ہو گئے، ہمارے پاس تو سارا علم ہے، اب تو ہمیں کسی چیز کی ضرورت ہی نہیں، اب ہم نے نہیں پڑھنا، ہم نے بڑا پڑھا ہوا ہے. یہ تو نہیں استقامت. تو استقامت تو یہ مستقل مزاجی، ایک کام شروع کیا ہے تو اس کو پایا تکمیل تک، آخر وقت تک، آخر وقت تک، اپنی آخری سانس تک اس پہ قائم رہنا. جو قبول کیا ہے، جو مانا ہے، اس کو جاری رکھنا. آپ دیکھیں جب سے آپ تو پیدا ہوئے، آپ کا دل دھڑک رہا ہے نا، یہ اس کی استقامت ہے. آپ کی آنکھیں دیکھ رہی ہیں نا، یہ آنکھوں کی استقامت ہے. کسی دن آنکھیں یہ تو نہیں کہتی آج میں نے نہیں دیکھنا. یہ کان سن رہے ہیں، یہ ان کی استقامت ہے. تو اللہ نے جس کو جس چیز کے لیے بنایا، دیکھو وہ کیسے اب استقامت سے اپنا کام کر رہی ہے. تو اللہ تعالیٰ چاہتے ہیں ہمارے بھی کاموں میں استقامت ہو. ایک دن کچھ، دوسرے دن کچھ، تیسرے دن کچھ اور، یہ تو استقامت نہیں ہوئی. جو مستقل کام ہو وہی اللہ تعالیٰ کو پسند ہے. آپ صلی اللہ علیہ وسلم کی استقامت کیسی تھی کہ اتنا پریشر تھا مشرکین کا، پھر بھی آپ صلی اللہ علیہ وسلم جمے رہے، یہ استقامت ہے. تو ایسے لوگوں کے لیے پھر وہ ان کا پھر کیا، کیسے وہ ہو جاتے ہیں، ان کے لیے نہ کوئی غم ہے اور نہ کوئی خوف. آپ سوچیں دنیا میں بھی وہ کیسے ہو جاتے ہیں، دنیا میں بھی ان کو غم اور خوف نہیں رہتا. کیونکہ خوف کس چیز کا ہوتا ہے؟ فیوچر کا، فیوچر میں پتہ نہیں کیا ہو جائے. غم کس چیز کا ہوتا ہے؟ رنج کس چیز کا ہوتا ہے؟ پاسٹ کا، ہائے پاسٹ میں یہ ہو گیا، یہ ہو گیا. تو جو انسان اپنے رب کی رضا پہ راضی ہو، اس کو پاسٹ کا غم نہیں رہتا. آگے کیا ہوگا، وہ جو میرا رب ہے وہی جو چاہے گا وہی ہوگا، اس کے اذن سے ہی ہوگا. جو پاسٹ میں ہوا اس کی حکمت ہی کوئی ہوگی اس میں. فیوچر میں جو ہوگا وہ اس کے اذن سے ہونا ہے. تو پھر غم کس چیز کا رہے گا؟ اس کو دنیا میں بھی نہیں غم رہتا، اور آخرت میں بھی اس کو نہ کوئی غم ہوگا نہ خوف ہوگا. غم اور خوف سے جو انسان بچ گیا تو کتنا خوش قسمت ہے نا. غم ہی تو وہ چیز ہے جو انسان کو کھوکھلا کر دیتی ہے، مار دیتی ہے انسان کو. ان کو کوئی غم خوف ہی نہیں. اِنَّ أَوْلِيَاءَ اللَّهِ لَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ. جو اللہ کے دوست ہوتے ہیں ان کو نہ کوئی خوف ہوتا ہے نہ غم ہوتا ہے. ہم آج خوف میں ہی مرے چلے جاتے ہیں، فلانا نہ ہمیں کچھ کر دے، ہائے فلانا ہمارے پیچھے پڑ جائے، ہائے جس مجلس میں بیٹھیں گے خوف خوف خوف، بس آج کل یہ ہو رہا ہے، آج کل وہ ہو رہا ہے، آج کل وہ یہ چیک کر رہے ہیں، وہ ہو رہا ہے، اتنے خوف میں ہر وقت رہتے ہیں. جو اللہ کو اپنا رب ماننے والا ہے اس کو تو کوئی خوف ہی نہیں رہتا. اللہ کے اذن کے بغیر تو کوئی تمہیں نقصان دے ہی نہیں سکتا، چاہے ساری دنیا مل جائے. اور اگر اللہ نے کوئی نقصان دینا تو کوئی تمہیں فائدہ نہیں پہنچا سکتا، چاہے سارے تمہارے دوست بن جائے، یہاں کا صدر بھی تمہارا دوست بن جائے تب بھی نہیں تمہیں کوئی فائدہ دے گا، کیونکہ اللہ کا اذن نہیں. تو ایسے بندے کو کہاں سے خوف ہوگا؟ مگر ہمارے مسلمان سبحان اللہ جو اللہ ربنا کہنے والے ہیں، وہ سب سے زیادہ آج خوف میں مبتلا ہے. ہائے پتہ نہیں کیا ہو جائے، کل پتہ نہیں کیا ہو جانا ہے، ہائے پتہ نہیں یہ ہونے لگا ہے، وہ ہونے لگا ہے. کیوں؟ اس خوف سے نکلو. شیطان ڈراتا ہے انسان کو اپنے دوستوں سے. ہم نے پڑھا تھا نا یہ بات، شیطان اپنے دوستوں سے ڈراتا ہے. جو اللہ پر ایمان رکھنے والے ہوتے ہیں، ربن اللہ کہنے والے، وہ نہیں ڈرا کرتے. اللہ اکبر. یہ اگر ہمارے ایمان ہو جائے نا، ہماری زندگی کتنی پرسکون ہو جائے. کیونکہ غم اور خوف ہی نہ رہے اگر زندگی میں، تو انسان کتنا پرسکون ہو جائے، کتنا ہلکا پھلکا ہو جائے نا پھر. سبحان اللہ. اللہ تعالیٰ نے تو ہمیں ایسا ہی کیا، ہم تو خود ہی اپنے اوپر یہ مصیبتیں لاتے ہیں اور غم، اور اس میں ہر وقت بس گھرے رہتے ہیں. کوئی غم ہے بس ہر وقت غم لگا ہوا ہے، کوئی فیوچر کا خوف ہے بس ہر وقت ہی اسی میں مبتلا ہے. یا تو کسی غم پہ رو رہے ہوتے ہیں زندگی کے، تو اللہ کا عزم تھا ویسا ہی ہو گیا، میں اللہ کی رضا پہ راضی ہوں. جب انسان یہ کہہ دے غم دور ہو گیا. اللہ کو رب کہنے والا کتنا مزے کی زندگی گزار سکتا ہے. یہ ایسا ایمان ہو تو پھر ہے. اب اس کے بعد دیکھیں اللہ تعالیٰ کی طرف سے ایک وصیت ہے، پہلے دیکھیں اللہ تعالیٰ کے ساتھ ریلیشن شپ کو پکا کیا گیا، اس کے بعد جو حقوق العباد میں پہلا حق ہے والدین کا، اس کے اوپر بات ہوئی ہے. اور وصین الانسان ابھی والدیہ احسانا، اور وصیت کی تاکید کی ہم نے انسان کو اپنے والدین کے ساتھ احسان کرنے کی، انسان اپنے والدین کے ساتھ احسان کرے. ابن عباس فرماتے ہیں یہ آیت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی شان میں نازل ہوئی، اس کو بھی میں آپ کو بتاؤں گی کہ کس طرح سے. اگر ویسے ہر ایک کے لیے ایک تاکید ہے کہ وہ اپنے والدین کے ساتھ حسن سلوک کرے، بھلائی کرے. آپ نے سورہ بنی اسرائیل میں بھی پڑھا تھا نا آیت 23 میں، تیرے رب نے فیصلہ کر دیا کہ تم لوگ کسی کی عبادت نہ کرو مگر صرف اللہ کی، اور اس کے بعد اگلا ہی فوری حکم کیا تھا، اور والدین کے ساتھ اچھا سلوک کر. اگر ان دونوں میں سے ایک یا دونوں میں سے کوئی بڑھاپے کو پہنچ جائے تو ان کے آگے اف تک نہ کہو، نہ ان کو جھڑکو، نہ اور ان سے نرم بات کرو. تو اس کے لیے اللہ تعالیٰ نے پریپیئر کیسے کیا، کیونکہ دیکھیں والدین کا رشتہ ایسے ہوتا ہے کہ اکثر انسان کو والدین سے بڑی شکایتیں ہو جاتی ہیں. آپ باقی لوگ آپ کو اپریشیٹ بھی کرتے رہیں گے، تعریفیں بھی کرتے رہیں گے، بڑے آپ کے آگے پیچھے بھی ہوں گے، لیکن جب والدین کا معاملہ آتا ہے تو آپ دیکھتے ہیں کہ والدین جھڑک بھی دیتے ہیں، والدین منہ پہ آپ کے بات بھی کہہ دیں گے، والدین آپ کی برائیاں بھی گرا دیں، پھر آپ کہتے ہیں یہ تو بس بالکل اچھے نہیں ہیں، کیونکہ یہ بس تو ہمارے پیچھے ہی پڑے رہتے ہیں. اللہ تعالیٰ نے ان کی ایک یعنی ایسی خاص طور پہ ماں کی، کیونکہ ماں کا حق زیادہ ہے، اس کی ایسی ایک بات اللہ تعالیٰ یہاں پہ لے کر آئے ہیں کہ جو انسان کے لیے موٹیویشن ہے کہ انسان اپنے والدین کے ساتھ کیوں اچھا سلوک کرے، خاص طور پہ والدہ کے ساتھ. اور اس نے جو مشقت اٹھائی ہے تمہارے لیے تو اس کو یاد کرو، اس کی وجہ سے آپ مینٹلی پریپیئر ہوتے ہیں کہ میں ان کے ساتھ اچھا کروں، موٹیویشن ہے ایک. دیکھو تمہاری خاطر وہ کس کس چیز سے گزری ہیں، اب تمہیں ان کا خیال کرنا ہے. تو وہ کون سی مشقتیں ہیں جو ماں نے اٹھائی؟ حملت ہو امہ کرہن، اٹھایا اس کو اس کی ماں نے تکلیف میں، حمل کی تکلیف. سب سے پہلی تکلیف جو ماں کی ہوتی ہے نا، وہ جب دنیا میں بچہ آیا بھی نہیں ہے تو وہ جو ماں کو تکلیف ہوتی ہے، یعنی جب پہلا سیل بنتا ہے انسان کا، انسان کی پیدائش کے لیے ماں کے پیٹ میں جب انسان کا وجود میں آنا شروع ہوتا ہے تو وہ کیا ہوتا ہے، ایک لیچ کی طرح چپک جاتا ہے اس کے یوٹرس کی وال سے، چمٹ جاتا ہے ماں کے رحم سے اور اس کو کھانا شروع کر دیتا ہے. رحم مادر جو ہے نا، یوٹرس ایک حوض کی طرح بن جاتا ہے اور یہ اس کا خون پینے لگ جاتا ہے، اسی سے اس کو طاقت ملتی ہے. ماں جو کچھ کھاتی ہے، جو کچھ پیتی ہے، اس کی ساری طاقت جو ہے، ساری قوت اس کی طرف ڈائریکٹ ہو جاتی ہے. اور ماں کتنی خوش ہو رہی ہے کہ یہ مجھے کھا رہا ہے، تو اس کو اپنی نہیں فکر ہوتی، اس کو اس بچے کی فکر رہتی ہے کہ یہ اچھی طرح پلے بڑھے. تو وہ خون بچے کے لیے فراہم ہو رہا ہوتا ہے، وہ اس کی غذا ہوتی ہے. پھر جب ہڈیاں بننے کا وقت آتا ہے، اس وقت وہ اور زیادہ خون چوستا ہے تاکہ اس کا جسمانی ڈھانچہ تیار ہو. آپ کو پتا ہے ماں کے اندر سے کیلشیم کی کمی ہو جاتی ہے، پھر آئرن کی کمی ہو جاتی ہے، پھر اور کئی چیزیں ہوتی ہیں، یہ وہ بچہ چوس رہا ہے. اس مشقت کو، اس ماں کی مشقت کو نا، وہ شاید وہ بچہ نہیں سمجھ سکتا، لیکن رب نے دیکھا ہے کہ ماں کتنی کمزور فیل کرتی ہے، کتنی تکلیف میں ہوتی ہے، کتنی تھک جاتی ہے، کتنا دکھ اٹھاتی ہے. تو اللہ نے اس ماں کی مشقت کو انسان کے سامنے لا کے رکھ دیا، دیکھو تیری ماں نے تیرے لیے کیسے کیسے دکھ اٹھائے ہیں. اور اس میں کوئی اس کے ساتھ شریک نہیں ہے. باپ کا اسی لیے پہلے تین درجے ماں کے ہیں، اس کے بعد باپ کا درجہ شروع ہوتا ہے. کیوں؟ اس لیے کہ اس وقت کی تکلیف میں باپ شامل نہیں ہے. جب تک بچہ دنیا میں نہیں آئے گا نا، باپ اس کے لیے، باپ کوئی مشقت نہیں اٹھا رہا، صرف یہ ماں اٹھا رہی ہے. اس میں کوئی اس کو شیئر نہیں کر رہا اس کی تکلیف کو. تو وہ جو اس سے پوری اپنی پریگننسی کے دور سے گزرتی ہے، تو اللہ تعالیٰ نے اس چیز کو سامنے لا کے بتایا کہ دیکھو وہ کتنے مرحلوں سے گزری. اور آپ وہ دیکھیں اتنی تک ماں کے اوپر اثر ہوتا ہے. نہیں ابھی وقت نہیں ہے، ورنہ ہم اس کو اور غور سے دیکھتے کہ اس کی ہڈیاں، اس کے بال، اس کے اتنے بالوں تک متاثر ہوتا ہے ماں کے، کہ جو بچے کو قوت فراہم کرنی ہوتی ہے اس میں پوری اس کی، سمجھ لیں، باڈی متاثر ہو رہی ہے. ना हड्डियों का हाल वो रह जाता है, ना इंसान की ताकत वो रह जाती है। एक बच्चे के बाद ही सोचें कि औरत की क्या हालत हो जाती है। जो माएं हैं वो समझ सकती हैं इस बात को, लेकिन वो इस पे भी खुश होती है। और फिर वदाअत हु कुरहन, और जन्म दिया उसको तकलीफ से, यानी तकलीफ कितनी औरत के लिए कितना एक बड़ा मरहला होता है बच्चे को दुनिया में लाने का, जो डिलीवरी का मरहला होता है कि औरत की जिंदगी दांव पे लग जाती है। लेकिन उस वक्त वो बच्चे की मोहब्बत में इस हद तक भी चली जाती है कि जब जिंदगी और मौत में ज्यादा फासला नहीं रह जाता सिर्फ इस नई जान को वजूद में लाने के लिए, तो उस वक्त की मुशक्कत को, तकलीफ को कोई नहीं जान सकता। वो साथ खड़ा हुआ शौहर भी होगा ना, तो उसको भी नहीं पता कि इस वक्त वो जो पेन्स ले रही होती है किस कदर उसके लिए, औरत के लिए तकलीफ दे वो चीज है। और जो इंटरनल उसके ऊपर फर्क बात है, लेकिन वो जो इस तकलीफ से गुजर रही है वो कोई और नहीं शेयर कर सकता, वो सिर्फ तुम्हारी मां ने वो सही। और उस वक्त कई और ऐसी कभी कभी ऐसी पेचीदगियां भी पैदा हो जाती हैं, कोई ऐसे मसले भी पैदा हो जाते हैं कि तो फिर लॉन्ग लास्टिंग होते हैं, और फिर पता चलता है बाद में कि ये उस वक्त डिलीवरी के वक्त ये ऐसे हुआ था, तो इस वजह से ये अब आपको प्रॉब्लम इस एज में आके बुढ़ापे में आके, यानी बुढ़ापे तक उसके इफेक्ट्स रहते हैं। वह हमलूहू व फिसालूहू सलासून शहरन, और उसका हमल उठाना और उसका दूध छुड़ाना 30 माह था, 30 मंथ्स लगे इसमें। 30 मंथ्स कैसे, छ महीने का हमल, जो सबसे शॉर्टेस्ट मुद्दत हमल की है वो 6 मंथ्स है, यानी 6 मंथ्स के बाद अगर किसी औरत के बच्चा पैदा हो जाता है शादी के 6 महीने बाद, तो ये नहीं कह सकते कि ये कोई मतलब इसमें कोई मसला है, क्योंकि 6 महीने पे भी बच्चा पैदा हो सकता है। इसलिए कुरान ने इसकी लीस्ट मुद्दत बता दी, उसको ये नहीं कहेंगे कि इसमें कोई गड़बड़ है, कोई मसला है, कोई वो उसी शख्स का बच्चा होगा। और दूध छुड़ाना, दूध छुड़ाने की एज क्या है कि 2 साल तक दूध पिलाए। अच्छा, ये जो हमारे यहाँ को मशहूर है कि लड़कों को 2.5 साल और लड़की को 2 साल, वो सही नहीं है, दोनों का एक ही है। दूध छुड़ाने की 24 महीने, तो ये कुल ऐड करें तो कितने बने, 30 महीने। तो अब देखें आप दूध की भी, जो दूध पिलाने का भी वो मरहला है, उस वक्त की मुशक्कत को भी देखें कि पहले तो पेट में उठाए रखा, अब एक बोझ आप वो पेट में उठा के फिर रही है सुबह शाम दिन रात, किसी वक्त भी उसको रख नहीं सकती, 9 महीने तक उस बोझ को उठाए रखा, फिर उसको पैदा किया भी तो भी मुशक्कत में, फिर उसके बाद उसको दूध पिलाना, यानी वो जो दूध पिलाना भी है वो भी क्या है, अपने जिस्म का निचोड़ है जो दूध की सूरत में बच्चे को पिलाती है, अपनी समझ ले एनर्जी, अपना खून है जो बच्चे में ट्रांसफर करती है, और 24 महीने तक ये सिलसिला जारी रहता है। पहले बच्चा पेट के अंदर था तो तब मां को खा रहा था, जब पेट से बाहर आया तो तब उसकी गिजा मां के अंदर से वो निचोड़ रहा है, और मां के जज्बे फिर भी नहीं बदले, मां कमजोर होती चली जाती है, उसकी हड्डियां गल रही हैं, उसमें कमजोरी आ रही है, और उससे बच्चा परवान चढ़ रहा है। तो ये भी एक रजात की मुशक्कत भी कितनी मुशक्कत है, इसको भी मां ही समझ सकती है। बच्चे का जब दिल चाहे वो मुतालबा करे, रात है दिन है, मां थकी हुई है या मां को भूख लगी हुई है, वो बच्चे के मुतालबे पे उसको देती है, चाहे वो कमजोर फील कर रही है, चाहे वो अभी सोई है थक के, 24 घंटे एट सर्विस है। तो ना वो अपनी आराम की फिक्र करती है, ना अपनी कमजोरी की फिक्र करती है, उसको बस एक ही फिक्र है, वो अपने बच्चे की फिक्र है। ये ममता का जज्बा है। अल्लाह ने इस बेलॉस मोहब्बत को, इस शफकत का जवाब का है हुस्ने सलूक से दो, मां की इस मुशक्कत को समझो। अल्लाह अकबर, अल्लाह हमें तौफीक दे के हम माओं की कदर कर सकें और उनकी जो मुशक्कत है उसको समझ पाएं और उनके साथ वैसे एहसान का सलूक कर सकें जैसे अल्लाह ताला ने हुक्म दिया। किसी को अपना खून पिलाना इससे बड़ा कोई सदका नहीं है। बहुत से लोग आपको बहुत कुछ चीज़ें देते होंगे, बहुत तोहफे देते होंगे, बहुत कुछ, मगर जो माँ ने दिया क्या वो कोई दे सकता है कि अपना वजूद आपको दे दिया। तो इसलिए इसकी कदर जरूरी है इस रिश्ते की। अच्छा एक बात है कि हमें शायद अपना आप बहुत याद आ रहा हो इस वक्त, और हमें लग रहा हो कि हम माएँ हैं और हमने कितना बच्चों के लिए कुर्बानियां दी, और ये और यहाँ अपनी माँ याद आ रही हो, लेकिन ये देखें वो भी एक माँ है जो हमारे शौहर की माँ है, वो भी एक माँ है, वो हमारे शौहर का रिश्ता है इस तरह से, और उनको जिस तरह से उन्होंने पाला वो भी इसी तरह पाला जिस तरह हमारी माँ ने हमें पाला। तो उनके लिए भी ऐसे ही जज्बात होने चाहिए कि उनका भी मेरे शौहर पे इस तरह से ही हक है जैसा मेरा अपने बच्चे के ऊपर हक है, जैसे मैं अपने बच्चे के लिए तड़पती हूँ इस तरह वो भी कभी अपने बेटे के लिए तड़पी, और इसी तरह उन्होंने उनको जना, और वो भी इसी मुशक्कत से गुजरी होंगी जिससे मैं आज अपने बच्चे के लिए गुजर रही हूँ, कल को मेरा बच्चा भी इस तरह मेरे सामने खड़ा हो जाए और बोलने लगे और उसकी बीवी ना पसंद करे कि वो मुझसे बात करे तो मुझे कैसा लगेगा। तो माँ की मुशक्कत को समझे, माँ जो भी माँ है चाहे वो मेरी माँ है या मैं एक माँ हूं या मेरे शोहर की माँ है, सब इस मुशक्कत से इक्वली गुजरे हैं, किसी की कम या ज्यादा नहीं है। इस वजह से इसको सामने रखते हुए हमें खुदा का खौफ करना चाहिए और ऐसे कोई काम नहीं करने चाहिए जिससे कि माँ के दिल से कोई आह निकले, बददुआ निकले, क्योंकि अगर वो हमारे शोहर के लिए कोई उसके दिल में तंगी आती है या कोई उससे नाराजगी होती है तो वो हमारे लिए भी बुराई है। हाँ कोई भी नहीं अपने शोहर के लिए पसंद करेगा कि वो किसी मुश्किल में पड़े। आपकी माँ ना सही, उसने आपको नहीं जन्म दिया, आपके शोहर को तो दिया है। और दूसरी एक और यहाँ पे अहम बात बहुत है, कभी कभी एज मदर्स हम इस चीज को इतना ज्यादा बयान करते हैं, देखो मैंने तुम्हारे लिए ये किया, देखो मैंने तुम्हारे लिए वो किया, देखो मैंने तुम्हारे, क्यों दिन रात इस राग को अलापते रहते हैं। यहां पे तो कहीं नहीं कहा गया कुल, कह दीजिए, कह दें आप, कह दें आप, माएं बताएं बच्चों को, याद करवाती रहे उनको, हर वक्त ही उनको ये कहती रहे मैंने तुम्हारे लिए दिन रात काम किया, मैंने तुम्हारे लिए अपनी हड्डियां गुला दी, मैंने तुम्हारे लिए फलाना किया, मैंने तुम्हें पेट में उठाया। नहीं, कुछ भी नहीं कहने की जरूरत। क्या आपने इस बच्चे को इसलिए परवान चढ़ाया कि आप इससे बदला लेंगे कल, कि ये हमारे कल को काम आए, या इसलिए कि अल्लाह ने अमानत दी और ये मेरी जिम्मेदारी है जिसको मैंने अच्छी तरह निभाना है, उससे बदला चाहती हैं या अल्लाह से। दूसरे ये कि एहसान जताने से नेकी जाया हो जाती है, एहसान मत जताओ। और फिर तीसरी बात ये कि बच्चे ढीठ हो जाते हैं, उनको फिर कोई बात की फर्क ही नहीं पड़ता, वो कहते हैं हमारी माँ का तो हर वक्त ही काम ही यही है, बस हर वक्त एहसान ही जताती रहती। सबको पता है कि माँ ने क्या मुशक्कत उठाई। ज्यादा से ज्यादा कुछ करना चाहते हैं तो उनको कुरान से जोड़ें, वो खुद ही माँ का हक समझ जाएंगे। आपके बताने से आपकी इज्जत घटेगी। मत हर वक्त कहे ना, बाप हर वक्त कहे मैं तो तुम्हारे लिए ये करता हूँ, मैंने तो ये किया, मैंने तो वो किया। बाज वालदैन हर वक्त बच्चों को ये कहते रहते हैं, कभी भी ना कहे, उनको खुद एहसास होने दें। एहसास दिलाने से नहीं एहसास होता, बात यही है कि वो एहसास खुद उनके अंदर पैदा हो, और वो कुरान पैदा करता है। आप जब कहते हैं तो वो एहसान हो जाता है, फिर वो उनसे आगे से फिर जवाब भी सुन लेते हैं, फिर अफसोस करते हैं, हाँ इन्होंने अब हमें ये कह दिया, वो तो सारे ही वालदैन करते हैं, आपने कौन सा करके बहुत बड़ा कारनामा कर दिया, यही सुनना चाहते हैं। क्यों कहते हैं फिर, मत कहें। इसको भी इसकी भी नियत अल्लाह के लिए रखें कि या अल्लाह तूने अमानत दी है, मैं इसलिए इस अमानत को अच्छी तरह अदा करूं, ये भी मेरे लिए सदका जारिया बन जाए, इनको भी पालूं तो तेरी रजा के लिए, कि तू इसका भी मुझे अजर दे, अजर के लिए इनके साथ अच्छाई भलाई, उसने सलूक अच्छी तरबियत, कि अल्लाह तेरे नाम लेवा हूं ये, इस ख्वाहिश के साथ इनकी अच्छी तरबियत करें। इसलिए नहीं कि कल को हमें कमा के दें, या कल को हमारे साथ अच्छा करें, कल को हमारा सहारा बने, कल को हमारे साथ बेहतरीन सलूक करें, कल को हमने इनके साथ रहना है, इसलिए नहीं। यहाँ पे नीयतें जब खराब हों तो फिर आगे फिर रिजल्ट भी वैसे ही होते हैं। सुभान अल्लाह। फिर और बहुत सारी अहादीस हैं इसमें माँ की, उसके ऊपर अभी मेरे पास वक्त नहीं है इसलिए हम आगे चलते हैं। मैंने आपको पहले भी बताई है, लेकिन आपको पता है कि माँ का हक 3 गुना ज्यादा है बाप से, और मैंने आपको वजह भी बता दी। ये बस बात बता दूं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने से पूछा किसी ने कि कौन सा अमल अफजल है, फरमाया नमाज अपने वक्त पे अदा करना। उसने पूछा उसके बाद कौन सा, फरमाया वालदैन के साथ उसने सलूक। एक आदमी जब तवाफ उसने किया और माँ को कंधों के ऊपर उठा के किया, और आके फिर कहने लगा कितनी मुशक्कत है ना कंधों पे उठा के तवाफ करना, کتنی تکلیف دہ چیز ہے. تو اس نے آ کے کہا کہ میں نے اپنی ماں کا حق ادا کر دیا, آپ نے فرمایا ایک سانس لینے کے برابر بھی نہیں کیا. ماں نے جو تکلیف تمہارے لیے اٹھائی نا, اس میں جو ایک سانس بھی اٹھائی اس کا بھی حق نہیں ابھی ادا ہوا. اب یہ نہیں ہے کہ ہم یہ احادیث لے کے آج ہی بچوں کو سنانے بیٹھ جائیں, تمہیں پتا ہے آج میں نے یہ حدیث سنی ہے, دیکھو ماں کا کتنا حق ہے اور تم نہیں میرا حق پورا کرتے. جب بچوں کو رب کے ساتھ جوڑیں گے نا تو تب وہ آپ کے بھی فرما بردار ہوں گے. اپنے ساتھ نہ ہر وقت جوڑنے کی کوشش کریں کہ بس میرے ہی فرما بردار بنے. اللہ کے فرما بردار بن گئے تو ان شاء اللہ تعالیٰ وہ آپ کے بھی تابع دار ہوں گے. اور یہاں پہ حسن سلوک کا کہا گیا, یہاں پہ یہ نہیں کہا کہ ماں باپ کی فرما برداری کرو, کیونکہ جب فرما برداری صرف اللہ کی ہے, اللہ کے کہنے پہ ہی ماں باپ کے ساتھ بھی احسن سلوک ہے. ہو سکتا ہے ماں باپ کو غلط بات کہہ رہے ہیں تو اس میں ان کی اطاعت نہیں شروع کر دینی. حتی اذا بلغ اشدہ, یہاں تک کہ جب وہ پہنچا اپنی جوانی کو, تو کیا وبلغ اربعین سنا, اور کتنی ایج کو پہنچ گیا, 40 سال کو. اللہ تعالیٰ نے 40 کے فگر کو بتایا ہے, کیونکہ جو انسان کی مینٹل میچیورٹی ہے نا وہ 40 کی ایج میں آتی ہے, اس سے پہلے انسان مینٹلی میچیور نہیں ہوتا. آپ دیکھیں کہ تمام انبیاء کو نبوت جو ہے وہ 40 کی ایج میں ملی. 40 سے پہلے صرف یعنی یحییٰ علیہ السلام اور عیسیٰ علیہ السلام کی تھی اس, لیکن باقی تمام انبیاء کو 40 کی ایج میں ملی, کیونکہ یہ ایک ایسی ایج ہے. اس سے پہلے انسان کے اوپر کیا تاری رہتا ہے, ایک یعنی آپ دیکھ لیتے ہیں کہ لاسٹ اور سیکشل ڈیزائرز اس کی بہت پیک پہ ہوتی ہیں, لیکن جب وہ اس ایج کو پہنچتا ہے نا تو آپ دیکھیں کہ وہ آہستہ آہستہ وہ میلو ڈاؤن ہو جاتی ہیں اور اس کے اندر ایک میچیورٹی آنے لگتی ہے. یہ ایک میچیورٹی کی ایج ہے, مینٹل میچیورٹی کی. حالانکہ فزیکلی تو وہ ڈاؤن ہونا شروع ہو جاتا ہے, زوال کی طرف چلا جاتا ہے, لیکن مینٹلی وہ پختہ ہو جاتا ہے. تو اب اسی لیے 40 کی عمر کا بتایا گیا تاکہ اینیمل انسٹنکٹس کا زور ٹوٹ گیا اور اب انسان کی اصل فکر سوچ اور اس کی جو پختگی ہے نا وہ اس کی ایج آ گئی ہے. تو آپ دیکھیں گے آپ صلی اللہ علیہ وسلم بھی جب 40 کی عمر کے لگ بھگ ہوئے تو آپ کو خلوت پسند ہو گئی, اکیلے بیٹھا کرتے تھے. اور اس ایج میں آ کے انسان کی جو خواہشات ہیں ان کو بھی تھوڑی وہ لگام ہو جاتی ہے. باقی یہ ہے کہ اگر 40 سال کا ہونے کے باوجود اگر کسی کا مزاج میں وہی بچپنا ہے, وہی کھلنڈرا پن ہے, وہی چیزیں ہیں, تو پھر ان کا تو کچھ نہیں ہو سکتا, وہ تو محروم لوگ ہیں. اس عمر میں بھی پہنچ کے اگر اینیمل انسٹنکٹس کی شدت کا دور گزرا ہی نہیں ہے اور انہی چیزوں میں پڑے ہوئے ہیں, جس کو مولانا رومی کہتے ہیں کہ بالغ تو وہی شخص ہے جو ہوائے نفس سے آزادی حاصل کر چکا ہے. باقی یہ ہے کہ جسمانی طور پہ بالغ تو سارے ہی ہو جاتے ہیں, مگر کم لوگ ہیں جو کہ مینٹلی بالغ ہو جائیں. کئی ایسے ہیں کہ 80 ایئرس کے ہو کے بھی نہیں وہ بالغ ہوتے, اس لیے کہ ان کی سوچ بچکانا, شوق بچکانا, وہ ایک خواہشات نفس ہیں, اس سے آگے کی کوئی سوچ ہی نہیں, کوئی فکر ہی نہیں ہے, کوئی تصور ہی نہیں ہے, تو وہ تو بالغ نہ ہوئے نا. تو بات تو بلوغت تو یہ ہے کہ پھر انسان کو آگے کی فکر, وہ میچیور ہو جاتا ہے نا مینٹلی, ایک اس کو پھر آخرت کی فکر لگ جاتی ہے, اب میرے آگے جانے کے دن ہے, دنیا کے مشغلوں سے اس کا دل ہٹنے لگتا ہے. تو لیکن ہمارے ہاں تو 60 سال کے بھی ہو کے یہ فکر کم ہی دیکھی گئی ہے, بلکہ الٹا ایسے لگتا ہے کہ اور زیادہ جینے کی امنگ پیدا ہو گئی, اور زیادہ دنیا میں لگ گئے. حالانکہ یہ تو کمال عقل کی پختگی کا ٹائم ہے, تو اس وقت بھی اگر انسان ایسا ہی رہے تو پھر کیا ہے. قتادہ نے فرمایا کہ 33 ایئرس کی ایج جو ہے نا انسان عقلی بلوغت کو پہنچتا ہے, اور جو اس کی پیک ہے وہ 40 ایئرس ہے. اب جو لوگ 40 پہ پہنچ گئے وہ اپنے آپ کو چیک کریں گے کس حد تک وہ مینٹل پختگی ان کو حاصل ہوئی ہے, کیونکہ صحابہ کرام جو تھے نا جب وہ 40 کے ہو جاتے تھے تو وہ دھیان ان کا آخرت کی طرف لگ جاتا تھا, دنیا سے پھر بے رغبت ہو جاتے تھے بالکل, کہ ان کو ہوتا تھا کہ اب جو ہے آگے جانے کا وقت ہے, اب آگے کی تیاری کا وقت ہے, اب تو چل چلاؤ, آگے تو بونس ہی ہے پھر جتنا بھی مل جائے. ہمیں 40 کیا, ہمیں تو 70-80 سال بھی نہیں ہو کے یہ ہوش آتی کہ اب آگے جانے کا وقت ہے, پھر بھی وہی امنگیں, وہی خواہشات, وہی لالچ. تو حتیٰ کہ جب انسان پہنچا 40 سال کو, اچھا اس کے اندر یہ بھی ایک بات کہی جاتی ہے کہ انسان کو 40 سال کی عمر کو پہنچ کے پکی اللہ سے توبہ کرنی چاہیے, نئے سرے سے اللہ کی طرف رجوع کرنا چاہیے. اور حضرت مسروق رحمت اللہ علیہ سے پوچھا گیا کہ انسان کب اپنے گناہوں پہ پکڑا جاتا ہے؟ تو فرمایا جب تو 40 سال کا ہو جائے تو اپنے بچاؤ کی تیاری کر لے اب. یعنی پھر انسان اس وقت بھی نہیں آ کے اگر سیدھا ہوا تو پھر وہ کب سیدھا ہوگا؟ پھر وہ کہتا ہے کہا ربی اوزینی ان اشکر نعمتک اللتی انعمت علی. اے میرے رب مجھے توفیق دے. کس چیز کی توفیق دے؟ کہ میں تیری جو نعمت ہے میرے اوپر اس کے اوپر شکر ادا کروں, اور جو میرے والدین پہ تو نے کیا اس کا. یعنی اب دیکھیں وہ کتنا میچیور ہو گیا, اب شکر کی طرف آتا ہے. سب سے پہلے اس کو اللہ کے شکر کرنے کی فکر ہو جاتی ہے کہ اللہ تعالیٰ جو تو نے نعمتیں میرے اوپر کری ہیں اللہ ان کے اوپر شکر کرنے والا مجھے بنا دے, مجھے توفیق دے دے, مجھے سہارا دے دے, مجھے تھام لے کہ میں تیرا شکر ادا کر سکوں. خود شکر بھی انسان خود تھوڑی ادا کر سکتا, اللہ کی توفیق نہ ہو تو. وہ انسان کے اندر اپنی طاقت نہیں ہے تو اللہ پہ بھروسہ کر رہا ہے کہ اللہ مجھے توفیق دے, مجھے قابو میں رکھ. تو اللہ کا حق سب سے پہلے پہچانتا ہے, پھر اپنے اوپر جو احسانات ہیں ان کا احساس ہوتا ہے, اور والدین کے اوپر جو احسانات ہیں. کیوں والدین کے اوپر احسانات کا شکر یہ کیوں ادا کر رہا ہے؟ اس لیے کہ ہمارے والدین کو جو بھی کچھ ملتا ہے نا وہ ہمیں ہی اس سے فائدہ پہنچتا ہے. اگر ہمارے والدین کو عزت ملی تو کیا وہ نیک نامی ہمیں نہیں ٹرانسفر ہوئی؟ بالکل ہوئی. اگر والدین کے پاس رزق کی کشادگی تھی تو اس کی وجہ سے ہم نہیں عیش کیے. اگر والدین کو اللہ تعالیٰ نے سمجھ بوجھ دی تھی, دین کا شعور دیا تھا, تو انہوں نے ہمیں بھی دین پڑھایا سکھایا. اگر والدین کو خود تعلیم یافتہ تھے تو انہوں نے ہمیں بھی علم کے لیے ہمارے لیے کوشش کی, ورنہ ہم جاہل ہی رہ جاتے. تو والدین پہ جو بھی اللہ کا احسان ہوتا ہے تو وہ بچوں کو ٹرانسفر ہوتا ہے. تو اللہ جو تو نے ان کے اوپر نعمتیں کی اس سے مجھے فائدہ پہنچا, اللہ تو ان کا بھی شکر ہے کہ تو نے ان کو وہ نعمتیں دی. سمجھ آئی بات؟ یہ بہت پیاری دعا ہے, خاص طور پہ اولاد کے لیے اور شکر گزاری کے لیے بھی, اپنی اولاد کی اصلاح کے لیے. اور پھر وَأَنْ أَعْمَلَ صَالِحًا تَرْضَاهُ. اے اللہ مجھ سے وہ عمل لے لے جس سے تو راضی ہوتا ہو. اس میں کتنی عاجزی ہے نا, یا اللہ ایسے نیک کاموں کی توفیق دے دے جو تجھے پسند ہو. کیونکہ نیک کام تو بہت سارے ہیں. ہو سکتا ہے میں جس کام کو بہت بڑا نیکی کا کام سمجھ رہی ہوں اللہ تعالیٰ کسی اور کام سے زیادہ خوش ہوتا ہو, زیادہ راضی ہوتا ہو, اور اس طرف میرا دھیان ہی نہ گیا ہو, اس طرف کو میں نے سوچا ہی نہ ہو. تو اللہ ایسا نیک کام اتنے سارے ہیں, ان میں سے کون سا نیک کام کروں جس سے تو راضی ہو جائے, تو میرے سے خوش ہو جائے. تو صرف نیک کاموں کی توفیق نہیں مانگنی بلکہ وہ نیک کام جس سے میں اللہ کو راضی کر. اے میرے رب تو نے مجھے اتنا کچھ عطا کیا ہے, اب مجھے بھی تو وہ توفیق دینا کہ میں بھی تجھے خوش کر سکوں, تیری پسند کے کام کر سکوں. یہ ہے نا اصل شکر. پھر اے اللہ مجھ سے وہ کام لے لے, وہ کام کرا دے مجھ سے. سہل کہتے ہیں یا اللہ مجھے توبہ الہام کر دے. توبہ کی یعنی میرے اندر خواہش پیدا ہو جائے, توبہ کی رغبت دل میں ابھرے, اور نیک عمل کرنے کی توفیق میرے اندر سے ابھرے. میرا دل چاہے نیکیاں کرنے کو, میرے سے کرا لینا اللہ. نیکیوں کی توفیق بھی ہر ایک کو نہیں ملتی, یہ بھی اللہ تعالیٰ دے توفیق تو انسان کر سکتا ہے, نیکی خود نہیں کر سکتا. اللہ اکبر. تو اس کی بھی توفیق اللہ سے مانگے. اچھا پھر وَأَصْلِحْ لِي فِي ذُرِّيَّتِي. اے اللہ میری ذریت کی اصلاح کر دے, اللہ میری اولاد کی اصلاح کر دے. اب لوگ پوچھتے ہیں نا کہ اولاد کے لیے کیا دعا کرنی چاہیے, کہ اللہ اولاد نیک ہو جائے, میرے لیے میری اولاد کی اصلاح کر دے. یعنی میرے لیے, لی کا ورڈ بھی ایک امپورٹنٹ ورڈ ہے کہ لی میرے لیے, یعنی یہ میرے لیے بینیفٹ بنے, میرے لیے صدقہ جاریہ بنے, ان کو ایسا نیک کر دے. اصلی و اصلح فی ذریتی, یہ بھی ہو سکتا تھا کہ اصلاح کر دے میری اولاد میں, میرے لیے کر دے کہ یہ میرے لیے فائدہ مند ہو جائے, کہ میرے لیے جب صدقہ جاریہ بنیں گے, جب وہ نیکیاں کریں گے تو مجھے فائدہ ہوگا, ہے نا. تو اے اللہ میری اولاد کو نیک بنا. اور جب والدین خود دین سمجھنے لگتے ہیں تو ان کی سب سے زیادہ یہ خواہش ہوتی ہے کہ ہماری اولاد نیکی کے راستے پر چلے. کبھی ایسے نہیں ہو سکتا کہ والدین کہیں اچھا ہم تو دین پہ چلیں اور اولاد ہماری بے شک جدھر مرضی گھومتی پھرے, ہمیں کوئی فرق نہیں پڑتا. ایسا نہیں ہو سکتا. ہمیشہ یہ چاہیں گے کہ ہماری اولاد نیکی کے راستے پر ہیں. آئیدھر ان پھر والدین اگر کوئی ایسا چاہتے ہیں تو اس کا مطلب ان کو دین کی سمجھ نہیں, کہ وہ خود تو دین اپنے لیے چاہیں اور اولاد کے لیے چاہیں کہ بس ان کو دنیا ہی ملی رہے, ان کو دین نہ ملے. جو ماں باپ ہیں وہ بچوں کے لیے مخلص ہوتے ہیں, وہ سمجھتے ہیں کہ اگر جو بھلائی ہمیں ملی ہے اس سے بھی زیادہ بھلائی ہماری اولاد کو ملے، اگر ان کو پتہ ہے دین کی نعمت کا ان کو احساس ہے، تو وہ اپنے سے بھی زیادہ چاہیں گے کہ ہمارے سے بھی زیادہ دین ان کو مل جائے، نیکیوں کے موقع ان کو ملے. تو اس میں دیکھیں کتنی ان کو نیکی کی فکر ہے نا. انی تبتو الیک انی من المسلمین، بے شک میں توبہ کرتا ہوں تیرے آگے اور میں تیرے آگے فرما برداروں میں سے ہوں. یہ دعا آپ ہائی لائٹ کر لیں، اور آپ کا ہوم ورک ہے کہ آپ نے اس دعا کو یاد کرنا ہے. بہت بہترین دعا، اس میں توبہ بھی آ گئی، اس میں میں فرما برداروں میں سے بھی ہوں یہ بھی آ گئی. اولئک الذین نتقبل عنہم احسن ما عملوا، یہی وہ لوگ ہیں جن سے اللہ قبول کرتا ہے جو ایسے اپنے ماں باپ کے ساتھ بھی اچھا کر رہے ہیں، اور ان کی دعائیں بھی یہ ہیں. تو دیکھیں یہ شعور آ گیا ہے نا انسان کو، مینٹل میچیورٹی آ گئی، تو اب دیکھیں توبہ بھی کر رہا ہے. اب یہ 40 سال کی عمر ہو گئی، اب اس کو زندگی کی پرانی باتیں بھی یاد آ رہی ہوں گی کہ میں نے تو یہ کیا یہ کیا، اس وقت تو مجھے عقل ہی نہیں تھی. اے پروردگار مجھے تو آج ہوش آیا، مجھے تو اب سمجھ آئی ہے. اس دور میں اگر مجھ سے خطائیں ہو گئی ہیں تو میں ان پہ توبہ کرتا ہوں، لیکن اگر 40 پہ بھی کوئی پختہ ذہن نہ بنے تو پھر وہ کیا توبہ کرے گا. تو یہی لوگ ہیں جن کی اللہ تعالیٰ قبول کرتے ہیں. آسنا معاملو، جو انہوں نے عمل کیا ان میں سے بیسٹ عمل. اعمال سارے دیکھیں ایک درجے کے نہیں ہوتے، کوئی بہت اچھا ہوتا ہے، کوئی اس سے کم ہوتا ہے، کوئی اتنا اچھا نہیں ہوتا، بس مارے باندھے کا ہی تھا. تو ان میں جو بیسٹ عمل ہے نا اللہ ان کو قبول کر لیتے ہیں. اور ورنہ تجاوزو ان سیاتیم، اور جو ان کی برائیاں ان کو اگنور کر دیتے ہیں. یہ ایسے ہی ہے جیسے کوئی کسی کا بہت وفادار ملازم ہے نا، تو وہ اچھا اچھا جو کرتا ہے تو مالک خوش ہوتا ہے، لیکن یا کبھی اس سے کوئی غلطی ہو جائے تو کیا ہوتا ہے، وہ درگزر کر دیتا ہے کہ کوئی بات نہیں، یہ روز اتنا اچھا کرتا ہے، آج اگر اس سے کوئی غلطی بھی ہوگی تو کیا ہو گیا، اچھی اچھی تو اس کی چیزیں اس نے ایکسیپٹ کی، غلطی کو اس نے معاف کر دی، اگنور کر دیا. تو اسی طرح یہ لوگ ہیں، مالک ان کی اچھی اچھی چیزوں کو لے لے گا اور اگنور کر دے گا، کیونکہ یہ اچھے لوگ ہیں نا، ان سے غلطیاں بھی ہوں گی ظاہر سی بات ہے، لیکن اللہ تعالیٰ غلطیوں سے درگزر کر دے گا. فی اصحاب الجنہ، یہ جنت والوں میں سے ہوں گے. وعد الصدق الذی کانوا یوعدون، اور یہ نہ سوچنا کہ ایسے نہیں ہوگا، یہ اللہ کا وعدہ ہے جو سچا وعدہ ہے. وہ جو وعدہ دیے جاتے ہیں یہ وعدہ بالکل سچا ہے، کیونکہ کبھی شیطان ذہن میں ڈال سکتا ہے کہ پتہ نہیں جو نیکی کی ہے پتہ نہیں یہ قبول بھی ہوتی ہے کہ نہیں، میں نے تو اتنی محنت کر چھوڑی، پتہ نہیں اس کا کوئی فائدہ بھی ہے یا نہیں، میں خام خواہ اپنے آپ کو اتنا گھلا رہی ہوں، اتنی قربانیاں دے رہی ہوں، اتنی میں نے اپنے اوپر پابندیاں لگائی ہوئی ہیں، پتہ نہیں ان سب کا چیزوں کا کوئی پتہ نہیں قبول بھی ہونا ہے کہ نہیں ہونا، میں خام خواہ لگی ہوئی ہوں. تو اللہ تعالیٰ نے فرمایا نہیں، جو محسنین ہوں گے، جو ایسے عمل کرنے والے ہوں گے، ایسے حسن سلوک کرنے والے ہوں گے والدین کے ساتھ، اور ایسی دعائیں کرنے والے ہوں گے کہ ان کو اولاد کی بھی فکر ہے، وہ شکر گزار بھی ہیں، وہ توبہ کرنے والے بھی ہیں، وہ فرما بردار بھی ہیں، اور اسی کی دعائیں کر رہے ہیں، ان کے ساتھ اللہ کا وعدہ ضرور سچا ہوگا. اور پھر ایک اور کیریکٹر کے بارے میں بتایا گیا، یہ اپوزٹ کیریکٹر ہے، یہ وہ کیریکٹر ہے جو ماں باپ کے لیے ایک دل آزاری ہے، بالکل اس سے اپوزٹ. ایک وہ تھا نا جو اس نے سلوک کرنے والا تھا، وہ بھی میں نے آپ کو بتایا حضرت ابوبکر صدیق کے بارے میں نازل ہوئی، کیونکہ ان کے وہ ایک واحد صحابی ہیں جن کے والدین دونوں ایمان لے آئے اور ان کی ساری اولاد بھی ایمان لے آئی، تو ان کے بارے میں کہا جاتا ہے کہ یہ نازل ہوئی. لیکن عمومی طور پہ تمام لوگ جو ایسا کریں ان سب کے لیے ہی ہے، کیا ان کی تو شان میں ہوئی کہ وہ اس طرح سے دعائیں کرتے ہیں. ایک اور کیریکٹر ہے، والذی قال لوالدیہ اف لکما، وہ ایک وہ بھی شخص ہے جو اپنے والدین سے کہتا ہے اف ہو تم دونوں کے لیے. اف ہو تم دونوں کے لیے مطلب کیا، یہ گستاخ بچہ ہے، بگڑی ہوئی اولاد ہے، ماں باپ نیک ہیں لیکن اولاد بگڑ گئی ہے. دیکھیں جیسے میں نے آپ کو بتایا کہ کوئی والدین نہیں چاہتے کہ ان کی اولاد بگڑے، کوئی والدین نہیں چاہتے کہ وہ اللہ کا نافرمان ہو جائے، جو خاص طور پہ جو اللہ کو خود پہچانتے ہیں وہ کبھی نہیں چاہیں گے. یہ بات بالکل جھوٹی ہے، غلط ہے اگر کوئی کہے خود تو بڑے نیک ہیں اور اولاد کو نہیں انہوں نے کچھ سکھایا، اولاد کو نہیں یہ کچھ بتاتے. آپ کو کیا پتا وہ بےچارہ کتنا تڑپتا ہو، کتنا بتاتا ہو، اولاد نہ سنتی ہو. ہم باہر بیٹھے ہوئے بڑے جلدی یہ فتوے دے دیتے، دیکھو ذرا یہ بچے اس طرف جا رہے ہیں اور خود یہ اللہ اللہ کرنے بیٹھی ہوئی. تو یہ ہو ہی نہیں سکتا، وہ انسان جو اللہ کو پہچانتا ہے ہو ہی نہیں سکتا وہ اپنے بچے کے لیے نہ چاہے کہ یہ نیک ہو جائے. تو گستاخ اولاد جو ہے وہ آگے سے کیا کہتی ہے، اف لکم، تم دونوں کے اوپر توف ہو، کیونکہ یہ ناگواری ہے نا. اتعدانینی ان اخرج وقد خلت القرون من قبلی،
कि तुम मुझे ये धमकियां देते हो, ये डराते हो कि भाई पता नहीं मैं निकाला जाऊंगा, कब्र से निकाला जाऊंगा और मर के उठना है, तो हमारे बाप दादा तो कोई नहीं उठे, इस तरह की बहसें करता है। ये वालदैन का नाफरमान है ना, और इसके अंदर क्या बिगाड़ की बेस क्या है कि आखरत पे इसका ईमान नहीं है, मरने के बाद जी उठने की इसको कोई फिक्र नहीं है, माँ बाप से भी बदतमीजी कर रहा है कि इस तरह की बात कह रहा है, जबकि कहा गया उनसे उफ तक ना कहो तो ये क्या कह रहा है उनको, और जो उफ कहते हैं वो देख लें कि फिर कैसे बच्चे उफ कहते हैं। तो यानी अच्छी बात अगर वो उसको कोई बताए ना तो आगे से बिगड़ने लगता है, पर चुप करें आप, आपका तो बस काम ही यही है, हर वक्त नसीहत करती रहती है, दुनिया कहां से कहां जा रही है, चांद पे पहुंच गई है और आप ये कह रहे हैं कि भाई मां वो मुर्दे उठेंगे एक दिन और ऐसे होगा, पता नहीं 1400 साल पहले की बातें हमें सिखाने लगी हैं, बताने लगे हैं, कुछ नहीं होता होता, वो बस वही कर रहा है ना जो माशरे का ट्रेंड है उसी पे चल रहा है, बिल्कुल उल्टा चल रहा है, पेरेंट्स किस तरफ चल रहे हैं वो किसी और तरफ चल रहे हैं, और आज की यूथ का आखरत पर ईमान वाकई बहुत धुंधला हो चुका है। तो वो कहता है कि मुझे डरा क्यों रहे हो, भला इतना जमाना गुजर गया कोई आया है यहाँ पे, वहुमा यस्तगीसानिल्लाह, और वो उन बेचारों का हाल ये है वालदैन का, वो अल्लाह की दुहाइयां देते हैं, अल्लाह की आगे दुहाइयां देते हैं, उसकी आगे फरियादें करते हैं, वो उनकी तड़प सोचें कि कैसी होगी, जो वालदैन खुद अल्लाह को और उसके और आखरत पर ईमान लाने वाले हैं, खुद अल्लाह को समझते हैं, उसकी मार्फत रखते हैं, उसकी पहचान रखते हैं, जब वो बच्चे के मुंह से ऐसा सुने तो फिर क्या उनका हाल हो। तो वो कहते हैं वही लका आमिन, तेरा बुरा हो, तेरा खाना खराब हो, तू ईमान ले आ, कैसी बातें ये कर रहा है, इन्ना वादा अल्लाह ही हक, अल्लाह का वादा सच होगा, ये वादा सच हो जाएगा, ऐसा ही होना है। तो ये वालदे ना वो उनके दिलों पे पता नहीं क्या गुजर रही है कि वो अल्लाह के आगे रो रहे हैं, या अल्लाह ये हमारे ऊपर जो बीत रही है, अल्लाह ये हमारी नस्ल जो इससे हटी हुई है इस तरह की बात कर रही है, ए अल्लाह इसको तौफीक दे के ये ईमान ले आए, और उसको कहते हैं तेरा नास हो तेरी शामत हो तू ईमान ले आ, क्यों नहीं मान जाता। अब देख रहे हैं इस बात में कितनी तड़प है, अगर हम इस चीज को यस्तगीसानिल्लाह इसको समझ सके ना कि उनकी फरियाद कैसी है, वो किस तरह रोते पीटते हैं, उनके दिल पे क्या गुजर रही है। फयकूलू, तो वो आगे से कहता है मा हादा इल्ला असातीरुल अव्वलीन, वो कहता है ये तो पहलों की कहानियां, ऐसे ही मुझे पुराने वक्तों की कहानियां आप सुनाने लगे हैं, आप देखें मॉडर्न एज है, साइंस का दौर है, और आप पता नहीं किधर की इतनी पुराने जमाने की बातें लगे हुए करने के लिए, आप ये चाह रहे हैं कि मैं भी यही मानना शुरू कर दूं। उलाइकल्लतीना हक्का अलैहिमुल कौलु फी उममिन, यही वो लोग हैं, ये ऐसे ही वो लोग हैं, ऐसे ही ना हंजार हैं वो, कि अल्लाह ताला माफ करे, जिन पे हक हो कोई बात, हक हो गई कौन सी बात, वही जो सूरह सौद में आयत 85 में अल्लाह ताला ने फरमाया अमला अन्न जहन्नम मिनका व मिम्मन तबिअका, कि मैं जरूर भर दूंगा जहन्नम को तुझसे और जो तुझे फॉलो करे, शैतान को कहा था ना अल्लाह ताला ने, तो इसके इनके ऊपर भी बात हक हो गई, जो औलाद ऐसी है, कद खालत मिन कबलिहिम मिन अलजिन्नी वल इंस, इनसे पहले भी कई गुजर चुके हैं इसी तरह के, जो यही काम करते रहे जिन्नो इंस में से, और ये भी उनके साथ ही शामिल हो जाएंगे, इनके ऊपर बात वो पूरी हो गई, हक हो गई। इस एज में भी जाके अगर कोई बंदा ना पहचाने तो फिर उसको तो जाहिर सी बात है क्या उसने अपने ऊपर साबित कर दिया, पहले भी मिसालें ऐसी गुजर चुकी हैं जिन्नो इंसानों में से, इन्नहुम कानू खासिरीन, यही वो लोग हैं खसारा पाने वाले, ये सब के सब बहुत नुकसान उठाएंगे, इनका अंजाम वही होगा जो पहली उम्मतों के जिन्नों इंस का हुआ। वाली कुल इन दरा जा तुम्हें मां मिलू, और हर एक के लिए दर्जे हैं, हर एक के लिए दर्जा है, यानी दर्जे का मतलब क्या, जिम्मे मां मिलू जो उन्होंने अमल किया, हर एक अमल एक बराबर का नहीं होता, अमलों के भी दर्जे होते हैं, और कैसे वो दर्जे बनते हैं, आपकी एफर्ट से बनते हैं, आपकी एफर्ट पे डिपेंड करता है। अभी हम एक क्लास में बैठे हैं, सब एक दर्जे के लोग नहीं है, हालांकि हो सकता है एक ही ग्रुप के एज ग्रुप के लोगों, एक ही नेशनैलिटी के लोगों, एक ही जुबान बोलने वाले लोगों, एक ही जगह पे रहते हो, मगर सबकी एफर्ट्स डिफरेंट हैं, सबके दर्जे डिफरेंट होंगे, और किस पे डिपेंड करता है, मिम्मा आमिलू जो उन्होंने अमल की। तो ये फैसला आज हमें दुनिया में करना है कि मैं किस दर्जे के पे पहुंचना चाहती हूँ जन्नत में, मैं कहाँ पहुंचना चाहती हूँ। दर्क हैं जहन्नुम में, नीचे नीचे जाते हैं वो दर्क हैं, लेवल्स हैं, और एक जन्नत के लेवल्स हैं वो ऊपर ऊपर हैं, क्योंकि जिसकी जितनी कोशिश होगी ना, जितनी भी اس کے مطابق اس کا درجہ ہوگا. جس کی کوشش نچلے درجے کی ہے یا ہے ہی نہیں ہے, پلیز وہ خود کو دھوکہ نہ دے کہ مجھے وہاں پہ اعلیٰ درجے مل جائیں گے. کم از کم خود کو تو نہ دھوکہ دیں, خود سے تو نہ جھوٹ بولیں. اعلیٰ درجے کا خواب وہی دیکھ سکتا ہے جو اعلیٰ درجے کی ایفرٹ کرتا ہے. آپ کو کیا درجہ چاہیے, کون سا درجہ پانا چاہتے ہیں, اعلیٰ یا ادنا؟ اعلیٰ پانا چاہتے ہیں تو آپ کو اعلیٰ درجے کی ایفرٹ کرنی ہوگی, ہائی کوالٹی کی ایفرٹ. اعلیٰ درجہ جن کا خواب ہوتا ہے وہ پھر ایفرٹ کرتے ہیں, محنت کرتے ہیں. تو ہر ایک کے لیے درجے ہیں, آپ کی ایفرٹ کے مطابق آپ کو درجہ مل جائے گا. اور ان درجوں میں فرق کیا ہے, بعض درجے ایسے ہیں کہ کوئی 100 سال کا سفر کرے تو ایک درجے سے دوسرے تک پہنچے گا, اتنی دور ہے. بعض درجے ایسے ہیں کہ وہ جیسے ہم زمین سے ستاروں کو دیکھیں, اتنی دور ہے دوسرا درجہ. تو جو آپ عمل کریں گے اس کے مطابق پا لیں گے درجہ, اس کے مطابق آپ کا جنت میں لیول ہوگا. جن کے کوئی بھی عمل نہیں ہے یا نچلے درجے کی ایفرٹس ہیں تو پھر اللہ تعالیٰ معاف کرے, کوئی نچلے درجے جہنم کے اندر بھی ہیں. ہر ایک انسان اپنا درجہ خود متعین کرے گا, اس کو کیا چاہیے وہ خود فیصلہ کرے. آج دنیا میں ہی ہم فیصلہ کر رہے ہیں. وَلْيُوَفِّيَهُمْ أَعْمَالَهُمْ, اللہ تعالیٰ تو پورا پورا دے دے گا ان کو ان کے اعمال کا بدلہ. وَهُمْ لَا يُظْلَمُونَ, ظلم نہیں کیے جائیں گے. وہی یہ ظلم نہیں ہوگا کہ کسی کو تھوڑا بدلہ دیا جائے, نہیں, مجرم کو بھی اس کے گناہ سے کے مطابق ملے گا, اسے بڑھ کے سزا نہیں ملے گی. وَيَوْمَ يُعْرَضُ الَّذِينَ كَفَرُوا عَلَى النَّارِ, جس دن پیش کیا جائیں گے وہ لوگ جنہوں نے کفر کیا آگ پہ, جس دن کافروں کو آگ کے سامنے پیش کیا جائے گا, آگ ان کی آنکھوں کے سامنے ہوگی, آگ کے کنارے پہ کھڑے ہوں گے, آگ کو دیکھ رہے ہوں گے, اس وقت کیا کہا جائے گا؟ اذهبتم طیباتکم فی حیاتکم الدنیا, تم نے جو نعمتیں تمہیں دنیا میں ملی تھیں اور تم نے وہ لے لی, واستمتعتم بها, تم نے ان سے فائدہ اٹھایا, تو آج فلیوم تجزون عذاب الہون بما کنتم تستکبرون فی الارض بغیر الحق وبما کنتم تفسقون, تمہیں جزا دی جائے گی آج کس کی, عذاب الہون کی. کیوں؟ اس لیے کہ تم تکبر کرتے تھے زمین میں, نا حق تکبر کرتے, تمہیں زیب نہیں دیتا تھا تکبر کرنا, تم اس لائق نہیں تھے, لیکن تم نے تکبر کیا اور تم نے نافرمانی کی, کھلم کھلا پرواہ ہی نہیں تھی تمہیں. تو تم نے جو اپنے, ہر ایک انسان کوئی نہ کوئی ایفرٹ کرتا ہے, کوئی نیک عمل کرنے کی کوشش کرتا ہے, چاہے وہ کافر ہی کیوں نہ ہو, کوئی چیریٹی ورک کرے گا, کوئی کچھ کرے گا, اللہ تعالیٰ اس کو اس کا بدلہ دنیا میں ہی دے دیتا ہے. یہ جو دنیا میں نعمتیں ملی ہیں وہی ہیں, بس تمہارا بدلہ ہو گیا, اب آخرت میں اب تمہارے لیے کچھ نہیں. اب یہاں پہ تمہارے لیے کیا ہے, صرف جہنم ہے, صرف یہ عذاب رسوائی کا ہے. تو اسی وجہ سے دیکھیں صحابہ کرام اتنا ڈرا کرتے تھے اس بات سے کہ کہیں ایسا نہ ہو کہ ہمیں قیامت کے دن یہ کہہ دیا جائے کہ تم نے جو اپنا فائدہ دنیا میں اٹھا لیا نا, بس وہی تھا, اب تمہارے لیے کچھ نہیں ہے. یہاں پہ جیسے ابو موسیٰ اشعری فرماتے ہیں کہ میں اہل بصرہ کے ساتھ خلیفہ ثانی کی خدمت میں آیا. خلیفہ ثانی کون تھے؟ حضرت عمر. ہم ان کے پاس آتے جاتے رہتے تھے, ان کے لیے روز صرف چھپڑی ہوئی روٹی ہوتی تھی, سالن کبھی کبھار ہوتا تھا, بعض اوقات آپ کے پاس روٹی کے سوکھے ٹکڑے ہوتے تھے جو پانی میں جوش دے دیتے تھے اور وہی کھاتے تھے, کبھی کبھی موٹا گوشت ہوتا تھا. ایک دن کہنے لگے, اللہ کی قسم میں دیکھ رہا ہوں کہ تم لوگ میرے کھانے کو حقیر سمجھتے اور ناپسند کرتے, خدا کی قسم اگر میں چاہوں تو تم سے بہت زیادہ اچھا کھا سکتا ہوں, تم سے زیادہ نرم زندگی گزار سکتا ہوں. اللہ کی قسم میں فلاں اور فلاں اور فلاں کھانے سے غافل نہیں ہوں, یعنی مجھے پتہ ہے سارے کھانوں کا, لیکن میں نے ایک بات سنی ہے کہ ایک قوم کو اس کے عمل پہ آر دلائی گئی ہے قرآن میں, اور ان کو کہا جائے گا اذهب تم طیباتکم فی حیاتکم الدنیا, کہ تم نے جو کھا پی لیا دنیا میں, نعمتیں حاصل کر لی دنیا میں, بس وہی تھی تمہارے لیے, تم نے وہی فائدے اٹھا لیے دنیا میں, مزے لوٹ لیے, تم نے عیش کر لیے دنیا میں, وہ جو عیاشیاں تھیں نا بس وہی تھیں تمہارے لیے, اب یہاں پہ تمہارے لیے کچھ نہیں ہے. تو مجھے یہ ڈر لگتا ہے کہ کہیں یہ میرے لیے نہ ہو. آپ سوچ لیں کہ وہ لوگ کتنا ڈرا کرتے تھے, ان کو تھوڑی سی کوئی چیز مل جاتی تھی تو اس پہ ڈرتے تھے کہ کوئی بھی نعمت مل جاتی تھی نا تو پریشان ہو جاتے تھے, کہیں یہ میری نیکیوں کا بدلہ دنیا میں ہی تو نہیں مل رہا. بعض صحابہ ایسے تھے کہ کوئی اچھی چیز آ جاتی تھی تو ان کو فوراً یہ آیت یاد آ جاتی تھی, کہیں ایسا تو نہیں کہ اللہ نے میرے کام کا دنیا میں ہی بدلہ دے دیا کہ یہ لے لو اور قیامت کے دن میرے سے نہ کچھ مانگنا, تمہیں میں نے دنیا میں ہی دے دیا تھا. ایک دن عبد الرحمن بن عوف نے روزہ رکھا, جب افطار کیا اور آپ کے سامنے کھانا رکھا گیا تو فرمایا مصعب بن عمیر شہید ہوئے, وہ مجھ سے اچھے تھے اور ایک ہی چادر میں ان کو کفن دیا گیا تھا, اگر سر ڈھانپتے تھے تو پیر ننگے ہو جاتے تھے, پیر ڈھانکتے تھے تو سر ننگا ہو جاتا تھا. حمزہ بن عبد المطلب بھی اسی دن شہید ہوئے, وہ بھی مجھ سے اچھے تھے. پھر اس کے بعد ہم لوگوں کو آسودگی ملی, فراوانی حاصل ہوئی, اور ہم ڈرتے ہیں کہیں ہماری نیکیوں کا ثواب ہمیں دنیا میں ہی نہ مل جائے, دنیا میں ہی نہ مل گیا ہو. یہ کہہ کے رونے لگے, اتنا روئے کھانا بھی نہیں کھایا, کہیں یہ نہ ہو کہ ہمیں یہیں پہ سارا اللہ تعالیٰ دے دیں. اور کہیں واقعی جب انسان کی دعائیں جلدی جلدی قبول ہونے لگتی ہیں تو دل میں یہ خیال آتا ہے نا, کہیں یہ نہ ہو کہ اللہ سارا کچھ یہیں دیتے, کہے کہ وہاں پہ تمہارے لیے اب کچھ نہیں ہے, کہیں ایسا تو نہیں ہو رہا. اس دن کہا جائے گا تم نے دنیا کمانے کے لیے کام کیے تھے, تم نے دنیا تمہیں چاہیے تھی, تمہیں دنیا میں اللہ نے اتنا کچھ دے دیا تو بس تم نے وہاں فائدہ اٹھا لیا, اب یہاں پہ نہیں ہے تو ہمارے پاس کچھ بھی. اور تم ناحق اس وجہ سے تم ناحق تکبر کرتے تھے, وجہ بھی تو دیکھیں نا, انسان تکبر میں حق بات کو بھی نہیں قبول کرتا, اللہ کے حکموں کو بھی نہیں مانتا, اپنی شان کے خلاف سمجھتا ہے کہ ہائے میں کیوں مانوں. اور دوسرا جرم کیا تھا, بے خوفی کے ساتھ گناہ کرنا, اللہ کی حدوں کو توڑنا. تو یہ اس وقت کوئی کہنے والا پھر ان سے کہے گا یہ بات, اور اللہ تعالی ہمیں سیدھے راستے پر رکھے, اور اللہ وہاں پہ بھی ہمیں حسنہ دے اور دنیا میں بھی حسنہ عطا فرمائے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. تلاوت سنتے انشاءاللہ.
بسم اللہ الرحمن الرحیم. حامیم. تنزیل الكتاب من اللہ العزیز الحکیم. ما خلقنا السماوات والأرض وما بينهما إلا بالحق وأجل مسمى والذين كفروا عما أنذروا معرضون. قل أرأيتم ما تدعون من دون الله أروني ماذا خلقوا من الأرض أروني ماذا خلقوا من الأرض أم لهم شرك في السماوات ائتوني بكتاب من قبل هذا أو أثارة من علم إن كنتم صادقين. ومن أضل ممن يدعو من دون الله من لا يستجيب له إلى يوم القيامة وهم عن دعائهم غافلون. وإذا حشر الناس كانوا لهم أعداء وكانوا بعبادتهم كافرين. وإذا تتلى عليهم آياتنا بينات قال الذين كفروا للحق لما جاءهم هذا سحر مبين. أم يقولون افتراه قل إن افتريته فلا تملكون لي من الله شيئا هو أعلم بما تفيضون فيه كفى به شهيدا بيني وبينكم وهو الغفور الرحيم. قل ما كنت بدعا من الرسل وما أدري ما يفعل بي ولا بكم إن أتبع إلا ما يوحى إلي وما أنا إلا نذير مبين. قل أرأيتم إن كان من عند الله وكفرتم به وشهد شاهد من بني إسرائيل على مثله فآمن واستكبرتم إن الله لا يهدي القوم الظالمين. وقال الذين كفروا للذين آمنوا لو كان خيرا ما سبقونا إليه وإذ لم يهتدوا به فسيقولون هذا إفك قديم. ومن ومن قبله كتاب موسى إماما ورحمة وهذا كتاب مصدق لسانا عربيا لينذر الذين ظلموا وبشرى للمحسنين إن الذين قالوا ربنا الله ثم استقاموا فلا خوف عليهم ولا هم يحزنون أولئك أصحاب الجنة خالدين فيها جزاء بما كانوا يعملون ووصينا الإنسان بوالديه إحسانا حملته أمه كرها ووضعته كرها وحمله وفصاله 30 شهرا حتى إذا بلغ أشده وبلغ 40 سنة قال رب أوزعني أن أشكر نعمتك التي أنعمت علي وعلى والدي وأن أعمل صالحا ترضاه وأصلح لي في ذريتي إني تبت إليك وإني من المسلمين أولئك الذين نتقبل عنهم أحسن ما عملوا ونتجاوز عن سيئاتهم في أصحاب الجنة وعد الصدق الذي كانوا يوعدون والذي قال لوالديه أف لكما أتعدانني أن أخرج وقد خلت القرون من قبلي وهما يستغيثان الله ويلك آمن إن وعد الله حق فيقول ما هذا إلا أساطير الأولين أولئك الذين حق عليهم القول في أمم قد خلت من قبلهم من الجن في أمم قد خلت من قبلهم من الجن والإنس إنهم كانوا خاسرين ولكل درجات مما عملوا وليوفيهم أعمالهم وهم لا يظلمون ويوم يعرض الذين كفروا على النار أذهبتم طيباتكم في حياتكم الدنيا واستمتعتم بها فاليوم تجزون عذاب الهون بما كنتم تستكبرون في الأرض بغير الحق وبما كنتم تفسقون